नमस्कार। मध्याहको 12 बजिसकेको छ र आज पनि हामी आएका छौं रेडियो सगरमाथामा कार्यक्रम खुला मंच लिएर। यो तीन घण्टे बसाइमा तपाईसँगै रहनका लागि आएकी छु म प्रमिला मानन्द
र म दुर्गा कार्की। आज हाम्रो मंगलबार हो यो दिन, हामी तपाईसँग सधैँको जस्तो तीन घण्टा त रहन्छौ नै, तर आज अलि फरक खालको विषयमा हामीले लगभग डेढ घण्टा कुराकानी गर्नेछौ। कुराकानी हुन्छ काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक खुला ठाउँका बारेमा। हाम्रो बहस जारी छ र आज त्यो बहसलाई पनि निरन्तरता दिन्छौ। यो हामीले आजको यो जुन डेढ घण्टाको हाम्रो बसाई रहनेछ, जुनमा हामीले काठमाडौँमा रहेका सार्वजनिक खुला ठाउँको विषयमा कुराकानी गर्नेछौ। यो कार्यक्रम हामीले इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईएमएफ, फोर्ड फाउण्डेशन र सोशियल साइन्स बाहसँग सहकार्य गरिरहेका छौं।
अनि यो कुराकानीतर्फ जानुभन्दा अगाडि अहिले काठमाडौँ उपत्यकामा कहीँ कतै जान सकी छैन, यसबारेमा हामी जानकारी लिन्छौं। हाम्रो टेलिफोन सम्पर्कमा प्रहरी निरीक्षक परशुराम मल्ल हुनुहुन्छ। यहाँलाई स्वागत गर्छु, नमस्कार।
हजुर नमस्कार।
अहिले काठमाडौँमा कहीँ कतै जामको खबर आएको छ यहाँहरूसम्म?
हजुर, अहिलेसम्म त्यस्तो यो टिकाहरू पनि होइन, त्यस कारणले अहिले कतै जाम त्यो नर्मल पालोमा कहीँ कतै बस्नु पर्ला त्यो अलग कुरा हो। नत्र कहीँ कतै त्यस्तो जाम हजुर त्यस्तो प्रेसरको अनुभव कहीँ पनि छैन, सबैतिर सामान्य रूपले चल्न सकिन्छ। तर यो लगनखेल स्थिति यो आर्मीको पेट्रोल पम्पमा तेलको अझै पनि लाइन भएको कारणले गर्दाखेरि सातबाट भित्रपट्टि यो मोटरसाइकल बाहेक अन्य गाडीहरूलाई हामीले त्यहाँ आउन दिएका छैनौँ। ड्राइभरसँग व्यवस्थापन नालोजको साइड नालोजुङ थाम साइडपट्टिबाट अन्यतिर इन आउटमा कुनै पनि त्यस्तो समस्या देखिएन।
अनि यो बागमतीतिरको लिङ्क रोड भयो अनि त्योभन्दा माथि यता सानेपाको पुरानो बाटो छ नि, त्यता पनि अलि अप्ठ्यारो अवस्था छ, जाम छ भन्ने सुन्यो नि।
ढलको साइडपट्टि ढलको चाहिँ निर्माण कार्य पनि ढलै त नबनिहाल्नु, साइडपट्टि अझै पनि त्यो बिजुलीको पोल र चाहिँ त्यसमा चाहिँ हटाउने काम भएको छ, त्यसले गर्दाखेरि हल्का चाहिँ त्यो हो, नत्र भने त्यसलाई चाहिँ त्यसलाई जामको हिसाबमा लिनु भएन।
हजुर, अनि कुनै दुर्घटनाको खबर?
त्यस्तो छैन, सामान्य दुई तिनवटा देखेँ तर त्यो सबै सामान्य खालकै छन्।
हजुर, अलिकति जान्न मन लागेको, हामी पनि यो कार्यालय समयमा आउँदाखेरि हिँड्दाखेरि बाटो हिँड्दाखेरि कतिपय ठाउँहरूमा यो ट्राफिक प्रहरीहरूकै कारणले पनि जाम भइरह हामीले देख्न पायौं, होइन? जस्तो कुनै अब ट्रकहरू माइक्रोहरूलाई कारवाही गर्नु अथवा उसलाई सोधपुछ गर्नु पर्यो भने बीच बाटोमै सोधिदिने, त्यहाँ साइड नलाउँदा, त्यो कारणले पनि जाम भइरहेको हामीले धेरै ठाउँमा देखेका छौँ। यसलाई अलिकति सुधार गर्न सकिँदैन?
होइन, सुधार गर्न किन नसकिनु, तपाईँहरूको सुझावहरूलाई चाहिँ हामीले चाहिँ आत्मसात गर्छौँ र त्यही अनुसार हामीले निर्देशन पनि दिन्छौँ। सकेसम्म चाहिँ अब तपाईँहरूलाई थाहा छँदैछ कतै पनि सडकको त्यस्तो अवस्था छ, साइडपट्टि लिएर जानै पर्ने अवस्थाहरू हुन्छ। कतिपयमा त हामीले यो जामको कारणले गर्दा राम्रोसँग चेक पनि गर्न भएका छैनौँ, तर जहाँसम्म यहाँको चाहिँ जुन बिचबाटमै चेक गर्ने भन्ने छ त्यो चाहिँ हामीले चाहिँ हाम्रो निर्देशन दिएका छौँ। स्पट सकेसम्म जाम नगराउने हिसाबले चाहिँ गराउने भनेर हामीले चाहिँ नातोसम्म निर्देशन दिएका छौँ, र कतिपय ठाउँमा चाहिँ पालन नभएको पनि हुन्छ, त्यसलाई हामीले चाहिँ हामीले क्रमशः सुधार गर्दै लिएर जान्छौँ।
हजुर, कतिपय ठाउँमा फेरि कस्तो हुन्छ भने जाम भइरहेछ, त्यहाँ एकदम त्यो सवारी साधनहरू गोलमाल हामीले देखिरहन्छ, तर ट्राफिक प्रहरीहरू हेरेर बसिरहनु भएको अवस्था कहीँ देखिन्छ अवस्थामा?
होइन, यति यहाँले भनेर त त्यति साह्रै त हामीलाई चाहिँ लाग्दैन, हामीले चाहिँ सकेसम्म म्यानेज हामीले चाहिँ म्यानेज गर्छौँ, र कहीँ कतै त्यस्तो कमी कमजोरी भएको भए यसलाई चाहिँ हामीले चाहिँ तपाईँलाई करेक्सन गर्न लगाउँछौँ।
हजुर, हिजो बर्खुमा यस्तै एकदम धेरै जाम भइरहेको थियो होइन, तर त्यहाँ ट्राफिक प्रहरी चाहिँ यतिकै हेरेर बसिरहेको जस्तो, अनि त्यहाँ त्यो अब सवारी चालकहरूले नै कतिपय अवस्थामा छाडेको पनि हामीले सुन्यौँ।
यो हामीले कसरी बुझ्यौँ यसलाई भन्दाखेरि, ट्राफिक प्रहरी त्यहाँनिर अपुग संख्यामा भएको भएर केही गर्न नसकेर
होइन त्यस्तो हुन नपर्ने हो। यदि तपाईँहरूले त्यस्तो जाम भयो त्यस्तो खालको देखिरहनु भएको छ भने तपाईँहरूले चाहिँ हाम्रो यो हटलाइन प्रयोग थियो त्यसले यसमा खबर गरिदिनु, हामी त्यो ठाउँमा के भएको सोही मिन्टा त्यहाँ पुग्ने हो कि हाम्रो चाहिँ थप इन्सुरेन्स थप हामीले चाहिँ थपमा त्यहाँ पठाउनु पर्ने हामी त्यो गर्छौँ। यहाँको चाहिँ सुझावहरूलाई हामीले चाहिँ आत्मसात गर्छौँ।
अब यो त राम्रै कुरा, हामीले पछि कहीँ यसरी नै देख्यौँ भने यहाँलाई जानकारी गराउँछौँ। अर्को एउटा कुरा नि, यो असार महिनादेखि नै यो विद्यालयका जुन बसहरू विद्यार्थीहरू सार्ने सवारी साधनहरू त्यसको अनुगमन शुरू गर्ने, तीनजना विद्यार्थीभन्दा बढी दुईवटा सिटमा राख्न नपाइने, यस्तो खालको कुराहरू अस्ति आएको थियो, यो अनुगमन तपाईँहरूले गर्न थाल्नुभयो कि भएन त?
होइन, हामीले गर्न थालिसक्यौँ र पक्काले हामीले के देख्छौँ, उहाँहरूलाई टाइम त चाहियो नि त, जसरी बढी त एउटा सिटमा दुईवटाको सिट हुन्छ र उहाँहरूले तीनजनासम्म राख्न पाउनुहुने भयो, त्यस्तै ड्राइभरले आफ्नो ड्रेस लगाउनु पर्ने भयो, आइडी कार्ड दिनुहुनु पर्ने भयो, फ्ल्याक्स बोर्डमा अथवा केमा हुन्छ उहाँहरूले आफ्नो चाहिँ बसको पहिलो उसमा लेख्नु पर्ने, कतिपय स्कुलहरूले लागू गरिसकेका छन् र हाम्रो नियमित मिटिङ हुन्छ, हप्तामा एकचोटि मिटिङ हुन्छ, त्यहाँ सम्बन्धित सरकारवाला पक्षहरूसँग र हामीले अहिले कारवाही सुरु गरेका छैनौँ. हामीले तपाईँको यति नम्बर गाडीले यो ठाउँमा यो गर्यो अथवा चाहिँ धेरै बच्चाहरू धेरै राख्यो अथवा चाहिँ तपाईँले अहिलेसम्म चाहिँ इन्कम लगाउन सुरु भएन, आइडी कार्ड बनेकै छैन अथवा त्यस्तै खालका चाहिँ त्यो बोर्डहरू राख्नु भएको छैन, त्यस्तो गरेर हामीले डाटाहरू बनाएका छौँ. उहाँहरू चाहिँ मिटिङमा प्रत्येक हाम्रो चाहिँ जुन मिटिङ सकेको मिटिङ छ त्यो मिटिङमा हामीले कुरा गर्छौँ र हामीले उहाँहरूलाई चाहिँ केही समय दिएका छौँ. 15 दिन उहाँहरूले माग्नु भएको छ, हुनसक्छ 15 दिनसम्म 20 दिन पनि हुनसक्ला. त्यो त हाम्रो मिटिङले तय गर्ने हो, हामीले अनुगमन सुरु गरिसकेका छौँ, त्यो हुँदैछ.
यो त राम्रै खबर भयो, यहाँहरूबाट थाहा पायौँ. एउटा अर्को पनि कुरा, जस्तै हामीले योभन्दा अगाडि कुरा गर्दाखेरि प्रहरीहरूबाट नै के जानकारी पायौँ भने अब स्कूलका बसहरू 9 बजेभित्रमा सबै काम सकाएर स्कूल तर कतिपय स्कूलहरू जुन अलिकति भित्री क्षेत्रहरूमा छन् होइन, ती स्कूलहरूको बस चाहिँ हामीले अझ पनि 9 बजे 9:30 बजे
विद्यार्थी यस्तो हो नि त हजुरको. यसलाई मैले अगाडि नै निवेदन गरिसकेँ, यो हामीले नियमित अनुगमन गरिरहेका छौँ, मिटिङमा हामी कुरा राख्छौँ. 9 बजेभन्दा अगाडि स्कूलको विद्यार्थीहरूलाई स्कूलमा ड्रप अप गरेर स्कूलभित्र ल्याइसक्नु पर्छ उहाँले. त्यस्तै बेलुकी 4:30 बजेभित्र उहाँहरूले सम्बन्धित बच्चाहरूलाई ड्रप अप समय ठाउँमा छोडेर उहाँले आफ्नो त्यो स्कुल गाडी आफ्नो कहाँ राख्नुपर्ने ग्यारेजमा फन्काइसक्नुपर्छ. हामीसँग त्यो हो र केही अब हामीलाई चाहिँ यो जसरी अपाङ्गहरूको स्कुलहरूको 4-5 बसहरूको नम्बर हामीलाई दिनुभएको छ, ती बसहरू बेलुकी चाहिँ 4:30 बजेसम्म आउन नसक्ने, पुऱ्याएर आउन नसक्ने, अलिक टाढासम्म जाने भन्नेसम्म छ, तिनको हकमा पनि हामीले चाहिँ मिटिङमा कुरा राख्छौँ र यो हामीले नियमित अनुगमन गरिरहेका छौँ. यो अस्ति एकदेखि हामीले सुरु गरेको हो र हाम्रो यो मिटिङमा राख्छौँ र कतिपय स्कुलहरू धेरैले चाहिँ राम्रो गरिसक्नु भएको छ, नगर्ने जतिको हामीले चाहिँ नामहरू सबै स्कुलको नम्बरहरू सबै टिपेर हामीले चाहिँ यो समय उसमा गर्न लाउँछौँ. यसको चाहिँ मेन दुईवटा कारणले हो, एउटा बच्चा चाहिँ समयमै घर पुग्ने भयो, अर्को चाहिँ पिक आवरमा सबै स्कुलहरू हुँदाखेरि स्कुलका बसहरू लगभग 3,000-3,500 स्कुलहरू जाँदाखेरि जामलाई पनि कम गर्नलाई हामीले चाहिँ त्यो अप्नाएको हो र यो क्रमशः लागू हुँदै जानेछ भन्ने हामीले आशा गरेका छौँ.
यहाँले भन्नुभयो नि प्याटसङको मिटिङ भनेर, यो अब भर्खर असार सुरु भएको छ, 1 हप्ता त भएको छैन, कहिले हुन्छ यहाँहरूको यो बैठक?
होइन, हामीले यो सुरु हुनुभन्दा अगाडि यो हामीले 1 गतदेखि हामीले चाहिँ यो अनुगमन सुरु गर्न लागेको हो. अब हामीले आज 4-5 दिन भयो, अब भोलि पर्सितिर हाम्रो अहिलेसम्म के कति प्रगति भयो त हामीले 1 गतदेखि अनुगमन सुरु गऱ्यौँ. अब हामीले यो 4-5 दिनमा के कति कुन कुन स्कुलमा के कति कमजोरीहरू भए हामीले यो डाटाहरू उहाँहरूलाई पेस गर्छौँ र उहाँहरूले आफ्नो जस्टिफिकेसन त उहाँहरूले दिनु पाउनु पऱ्यो नि त, उहाँहरूले दिनुहुन्छ त्यही अनुसारको. अब हामीले चाहिँ उहाँहरूलाई 15 दिनसम्मको टाइम दिएका छौँ, यो बिचमा मिटिङहरू बसिरहेपछि मात्र तय हुने कुराहरू हुन्छ.
अब यसबारेमा थप के कस्ता कामहरू कार्यवाहीहरू भयो यसबारेमा हामी फेरि यहाँसँगको कुराकानीमा जानकारी त लिने नै छौँ. आजलाई धेरै धन्यवाद.
हजुर, धन्यवाद.
हामीले प्रहरी निरीक्षक परशुराम मल्लसँग भर्खरै कुरा गरेका हौं. काठमाडौँ उपत्यकामा हिजो कहीँ कतै जाम नभएको उहाँबाट हामीले जानकारी पनि पायौं.
कार्यक्रम खुला मञ्चमा छौं हामी, तपाईसँग लगातार 3 घण्टासम्म रहनेछौं र यो 3 घण्टाको हाम्रो बसाईमा तपाईँले पनि हामीलाई साथ दिनुहुनेछ भन्ने हामी पूर्ण विश्वासमा छौं. यसका लागि हामीसँग आइपुग्ने बाटो हो हाम्रा टेलिफोन नम्बरहरू 5528091 र 5542245. तपाईँ पनि टेलिफोन गर्नुहोस् हामीसँग कुराकानीका लागि, यी टेलिफोन नम्बरहरूमा फोन गरेर अनि हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ.
अनि आज हामी यो इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप फोर्ड फाउण्डेशन र सोशल साइन्स महासंघको सहकार्यमा यो कुराकानी गर्दैछौ र यसका लागि आजको विशेष गरेर आजको कुराकानीका लागि हामीले अतिथिका रूपमा निम्ताएका छौं भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेटका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त साङ्गछेलाई. उहाँ हामीले टेलिफोन सम्पर्कमा हुनुहुन्छ. साङ्गछेज्यू
नमस्कार.
नमस्कार, स्वागत गरौं यहाँलाई हामीले.
धन्यवाद.
अब यहाँ प्राकृतिक यो विपत्ति प्राकृतिक जोखिमको क्षेत्रमा पनि काम गरिरहनु भएको छ होइन, यो अर्थले के तपाईँको लागि खुल्ला स्थानको परिभाषा हामीलाई भन्दा फरक हुन्छ?
फरक नहुनुपर्ने हो, नहुनुपर्ने किन यो सबैको लागि चासोको विषय हो, सबैलाई चाहिने कुरा हो होइन, यो चाहिँ मेरो विचारमा हुँदैन तपाईँको.
हजुर, जस्तो यो जुन प्राकृतिक विपत्ति खास गरी भूकम्पहरू आउँदाखेरि प्रयोग गर्ने खुल्ला स्थान र अरू कामका लागि हुन्छ नि, जस्तो पार्कहरू हुन्छन् बगैँचाहरू, यसको लागि के छुट्टै केही फरक परिभाषा पनि छैन त्यसो भने? यो
त्यस्तो छैन, अब सार्वजनिक जग्गा, अब सार्वजनिक जग्गा एक त हामी सबैको हो होइन, बस्ती नजिक भए हुनु सबभन्दा आवश्यक छ. हामी सार्वजनिक जग्गा दुई किसिमले प्रयोग गर्छौँ, एउटा चाहिँ दैनिक हामी फिजिकल एक्सर्साइजको लागि प्रयोग गर्न सक्छौँ, बालबच्चाहरू खेलाउनलाई प्रयोग गर्न सक्छौँ, बुढाबुढीहरू त्यहाँ आराम गरेर बस्नलाई प्रयोग गर्न सक्छौँ, अथवा हाम्रो सामाजिक क्रियाकलापहरू, कल्चरल एक्टिभिटिजहरू, पोलिटिकल एक्टिभिटिजहरू इत्यादिको फङ्सनको लागि चाहिँ सार्वजनिक जग्गाहरू प्रयोग हुन्छ जेनरली. अरू बेलामा अब चाहिँ इमर्जेन्सीको बेलामा अथवा डिसास्टर गएको बेलामा त्यो चाहिँ दुई किसिमले प्रयोग हुने एउटा चाहिँ त घरबार विहीन भएका परिवारहरूलाई चाहिँ क्याम्प बनाएर राख्नलाई अर्को चाहिँ अब त्यसरी कहीँकाहीँ त अस्पताल पनि बनाउनु पर्ने हुन्छ अस्पतालहरू चाहिँ भड्केको अवस्था भयो भनेदेखि त्यो औषधि उपचार गर्नको लागि पनि क्याम्पहरू बनाउनु पर्ने हुन्छ र रेस्क्यु गर्ने मान्छेहरू बस्नलाई पनि क्याम्पहरू आवश्यक पर्न जान्छ त्यस हुनाले इमर्जेन्सीको बेलामा हाम्रो चाहिँ स्कूल बिल्डिङहरू भयो हस्पिटलहरू भयो र खुला क्षेत्रहरू अत्यन्त आवश्यक जरुरी चिज हुन्छन्
यहाँले यो स्कूलको अनि पछि अरूहरू यस्तै यो सार्वजनिक भवन अगाडिको खाली स्थानको बारेमा त बताउनु भयो होइन यो विपत्तिको बेलामा प्रयोग गर्न सकिन्छ भनेर जुन भन्नुभयो नि ती ठाउँहरू अहिले हामीले यो पारिवारिक प्रयोजनका लागि वा सामुदायिक यो जुन हुन्छ नि टोलमा छरछिमेकमा हामीले प्रयोग गर्ने ठाउँहरू यी पनि यस्तै प्रयोजनमा यो हामीले प्रयोग गर्न सक्छौ यो विपत्तिको बेलामा
विपदको बेलामा त प्रयोग गर्न सक्छौ होइन अरू बेलामा अब त्यो त विपदको बेला त्यसैले प्रयोग गर्नलाई सम्बन्धित त्यो समुदाय र सम्बन्धित त्यसको ओनर को हो तिनीहरूसँग पहिले नै चाहिँ छलफल भएको हुनुपर्छ अब सार्वजनिक स्थलमा त कसैको रोकटोक नै हुन सक्दैन तैपनि त्यहाँ कसैले केही न केही प्रयोग गरिरहेको छ भने त्यसलाई पनि जानकारी दिएर यो इमर्जेन्सीको बेलामा यसरी प्रयोग हुन्छ भनेर हामीले टाइममै इन्फर्मेसन गरिराख्यो भने पछि चाहिँ सजिलो हुन्छ
हजुर जस्तो यहाँले भन्नुभयो नि हामीले यहाँको परिभाषा अनुसार जस्तो सार्वजनिक खुला ठाउँहरूमा स्कूलका जुन ग्राउन्डहरू खेल्ने तिनीहरू अनि सरकारी संस्थानका जुन खाली ठाउँहरू हुन्छन् संस्थान अगाडिका खाली ठाउँहरू तिनीहरूलाई पनि सार्वजनिक खुला ठाउँका रूपमा लिन सकिन्छ भनेर भन्नुभएको थियो अनि जस्तो यहाँले उदाहरण पनि दिनुभएको थियो हिजो एउटा हाम्रो कार्यक्रममा सँगै हुँदाखेरि त्यहाँ चाहिँ जस्तो यहाँले संविधान सभा भवन नयाँ बानेश्वरको अगाडिको त्यो खुला ठाउँहरू विभिन्न सरकारी संस्थानका अगाडि रहेका खुला ठाउँहरू यी खुला ठाउँहरूलाई हामीले विपदको बेलामा मात्रै प्रयोग गर्न सक्छौ अथवा अघि पछि पनि हामीले अरू जस्तो रत्न पार्क जसरी प्रयोग हुन्छ नि त्यसरी प्रयोग गर्न सकिन्छ
यो कलेजको सरकारी निकायहरूको चाहिँ अरू बेलामा चाहिँ त्यो स्कूल र अथवा कलेजकै त्यो सरकारी अफिसको प्रयोजनको लागि मात्र प्रयोग हुन सक्छ बाहिरको चाहिँ पब्लिकले प्रयोग गर्न सकिँदैन होइन तर इमर्जेन्सीको बेलामा प्रयोग गर्न चाहिँ सकिन्छ
भनेको
रत्न पार्क जहिले पनि जोसुकै जान सक्ने भयो रत्न पार्क टुनी खेल अरू सार्वजनिक जग्गाहरू खुला क्षेत्रहरूमा जुनसुकै व्यक्ति जुनसुकै बेलामा जान सक्ने ठाउँ भयो होइन तर चाहिँ यो कलेजको हो स्कूलको भयो अथवा सरकारी निकायहरूको चाहिँ पब्लिक अफिसहरूको चाहिँ खुला क्षेत्रहरू इमर्जेन्सीको बेलामा त युज गर्न सक्छ अरू बेलामा त्यो जुन इन्स्टिट्युसन हो त्यसैको आफ्नो प्रयोजनको लागि मात्र युज हुन्छ
यो सरकारी स्वामित्वका भवनहरू हुन्छ नि ठुला ठुला भवनहरू त्यसको अगाडिको कम्पाउण्ड पनि त ठुला नै हुन्छ नि होइन ती कम्पाउण्डहरू कसरी प्रयोग गर्न सकिन्छ कस्तो कस्तो बेलामा त्यसलाई सार्वजनिक रूपमा खुल्ला गर्नुपर्छ वा खुल्ला गर्न सकिन्छ भन्ने बारेमा कुनै नियमहरू हामी कहाँ छ साङ्गाछेजी
हामी कहाँ त्यो स्कूलहरू यो सार्वजनिक अफिसहरूले ओगटिएको जग्गाहरूको प्रयोग गर्ने सम्बन्धमा त जसको स्वामित्वमा छ उसको आफ्नो प्रयोजनको लागि मात्र युज गर्न पाउँछ अहिलेको ऐन कानूनले त्यो प्रस्ताएको छ अब सार्वजनिक जग्गा जुन खुल्ला रूपमा चाहिँ अब यहाँ दुई किसिमको भयो एउटा गभर्मेन्ट जग्गा भयो पब्लिक बिल्डिङहरू पब्लिक स्कूलहरू गभर्मेन्ट जग्गामा चाहिँ स्कूलहरू अथवा सरकारी निकायहरू बसेको भयो त्यसमा चाहिँ ती निकायहरूले जसरी प्रयोग गरिरहेछ उसको आफ्नो प्रयोजनको लागि उसले प्रयोग गर्न पाउँछ बाहिरको मान्छेले त्यहाँ प्रयोग गर्न पाउँदैन इमर्जेन्सीको बेलामा बाहिरको मान्छेले पनि प्रयोग गर्न पाउँछ तर अरू सार्वजनिक जग्गाहरू चाहिँ जुनसुकै बखतमा सर्वसाधारणले प्रयोग गर्न पाउँछ
जस्तो सरकारी स्कूलहरूको अगाडि भएको खाली ठाउँहरूमा त हामीले केटाकेटीहरू खेलेको त्यहाँ बुढाबुढीहरू बसेको त्यो पनि देख्न सक्छौ सक्न चाहिँ
तर कहिले काहीँ त्यो थोरै मात्रामा त्यो चाहिँ कमै पाउँछ त्यस्तो अधिकांश चाहिँ त्यो स्कूलकै प्रयोजनको लागि हुन्छ तर जुन कुनै कुनै स्कूलले त्यसरी बाहिरको मान्छेलाई पनि खेल्न दिएको पाउँछौ त्यो राम्रो कुरा हो किनभने त्यो खाली जग्गाहरू बढी से बढी समुदायले प्रयोग गरोस् होइन तर धेरै जो स्कूलहरू के भने स्कूलको सेफ्टीको लागि स्कूलको सामानहरूको नोक्सान नहोस् भनेर बाहिरको मान्छेलाई आउन दिँदैनन् स्कूलकै प्रयोजनलाई मात्र राख्छन् तर कुनै कुनै स्कूलले दिएका पनि छन् त्यो दिएको राम्रो हो त्यसमा चाहिँ स्कूलको सँग म्यानेजमेन्टसँग कुरा गरेर उहाँहरूको पनि सेक्युरिटी हुनु पर्यो उहाँहरूको स्कूलको अथवा उहाँहरूको सामानको र बाहिरको मान्छेले पनि प्रयोग गर्न पायो भने अरू बेलामा पनि त्यो असाध्यै राम्रो कुरा हो किनभने हाम्रो काठमाडौँ महानगरपालिकाभित्र खुला क्षेत्रहरू दिन प्रतिदिन घट्दै गइरहेछ। हामीलाई जति जनसङ्ख्या वृद्धि हो त्यति खुला क्षेत्रहरू बढी चाहिने ठाउँमा जनसङ्ख्या वृद्धि हुने खुला क्षेत्र घट्दै जाने भइरहेछ। त्यसकारण भएको खुला क्षेत्रहरू यहाँका बासिन्दाले उपयोग हुन पाउने वातावरण चाहिँ क्रिएट गर्नु आवश्यक छ।
अब यसरी हेर्दाखेरि हामीले हामी वरपर भएका खाली ठाउँहरूलाई विभिन्न किसिमले प्रयोग गरिरहेका रहेछौ, यसरी यो प्रयोगको हिसाबमा कति किसिममा बाँड्न सक्छौ हामीले यी सार्वजनिक ठाउँहरूलाई खुला?
मैले यहाँ चाहिँ हाम्रो भूकम्प प्रविधि राष्ट्रिय समाजले पोहोर साल हामीले चाहिँ सर्वे गरेका थियौं कहाँ कहाँ सार्वजनिक जग्गा छ भनेर, र फिल्ड पनि भेरिफिकेसन गरेका थियौं, र हामीले निकालेकोमा कलेजहरू 8 कलेजको छ, 78 रोपनी हामीले प्रयोग गर्न सक्छौ विपदको बेलामा। अब त्यसलाई कलेजले माग दियो भने अरू बेलामा पनि युज गर्न सकिन्छ। त्यस्तै यो मन्दिरहरू बिहारहरू चर्चहरूले ओगटेको छ करिब करिब 909 रोपनी, हस्पिटल दुईटा हस्पिटलले करिब करिब 40 रोपन जति हामी त्यो त्यहाँको खुला क्षेत्रहरू, मैले यो भनिरहेको जम्मै हस्पिटल जुन बिल्डिङ भन्दा बाहेकको खुला क्षेत्रहरू, अनि त्यसपछि संस्थाहरू सरकारी कार्यालयहरूको 281 रोपनी छ, त्यसपछि अब नेपाल गभर्मेन्टकै नाममा भएका पब्लिक जग्गाहरू करिब करिब 4500 रोपनी छ, त्यसपछि केही स्कूलहरूले प्राइभेटमा हो कि पब्लिक जग्गा हो त्यो लिजमा लिएको पनि छन्, 44 त्यस्तो केस छ, त्यहाँ करिब करिब 72 रोपनी छ, त्यसपछि स्कूलहरू छ 14 स्कूलहरूले करिब करिब 66 रोपनी झन् हामी खुला क्षेत्रहरू प्रयोग गर्न सक्छौँ। समग्रमा हामीसँग करिब करिब काठमाडौँ महानगरपालिकाहरू 266 ठाउँमा झन् खुल्ला क्षेत्रहरू छन्, करिब करिब 6000 रोपनी जति अहिले इमर्जेन्सीको बेलामा पनि युज गर्न सक्छौँ, अरू बेलामा युज गर्नलाई सम्बन्धित यो स्कूल भयो सरकारी कार्यालयहरू भयो बिहार अथवा मन्दिरहरूवालाहरूसँग पनि एकचोटि जाने छलफल भयो समुदायको छलफल भयो भने त्यो युज गर्न सकिन्छ यी जग्गाहरू।
यो हामीले कुरा गरिरहेका जग्गाहरू काठमाडौँ उपत्यका भित्रको कि काठमाडौँ सहर,
काठमाडौँ नगरपालिकाको मात्र?
ए, नगरपालिकाको मात्र?
हजुर, उपत्यकाको पनि छ मसित, यो चाहिँ काठमाडौँ नगरपालिकाको मात्र हो।
हजुर, काठमाडौँ उपत्यकाको पनि यहाँले गर्नुभएको छ?
होल तिनटै जिल्लाको हामीले गरेका छौँ, उपत्यका भित्रको तिनटै जिल्लाको हामीले त्यो गरेका छौँ, त्यसमा हाम्रो कति कति जग्गा छ भन्ने कुराको हाम्रो रेकर्ड हामीसँग छ।
जस्तो हिजो यहाँले भन्नुभएको थियो
हजुर
हजुर, जस्तो दक्षिण कालीको कुरा गर्नुभएको थियो, बज्रबाराहीको दावरी होइन, यी ठाउँहरू पनि हामीले प्रयोग गर्न सक्छौँ खुला ठाउँका रूपमा भनेर?
हजुर हजुर। अनि अब दक्षिण काली बज्रबाराही त्यो त्यही नजिकको समुदायलाई ठिक हुन्छ कि काठमाडौँको अथवा ललितपुरको मान्छे त्यहाँ गएर हामी राख्न सकिँदैनौँ?
हजुर, उपत्यकाको कुरा गर्दा
हजुर, इमर्जेन्सीको बेलामा तिनीहरू चाहिँ आफ्नो घर नजिकैमा बस्न चाहन्छन्, तर अरू बेलामा चाहिँ तिनीहरू प्रयोग गर्न सक्छन् किनभने हामी जनसङ्ख्या धेरै वृद्धि भइसकेपछि बिदाको दिनमा परिवारहरू बाहिरबाट स्पेसल्ली बाहिरबाट आएका मान्छेहरू जसको घर चाहिँ जुन बाहालमा बसेका छन् उनीहरू बिराको समयमा चाहिँ प्रकृतिसँग घुलमिल गर्न अथवा साथीभाइसँग चाहिँ सामाजिक चाहिँ त्यो घुलमिलको लागि पिकनिक सिकनिक जाने तयारी गर्ने त्यस्तो बेलामा चाहिँ सूर्य विनायक भयो, तपाईँ बज्र बाराई भयो, नील बाराई भयो, तपाईँको यो दक्षिण काली भयो, यी ठाउँहरू प्रयोग गर्न प्रयोग गरिरहेका छन्। त्यो अझ बढी मात्रामा त्यस्तो प्रयोग गर्नुपर्ने आवश्यकता आउँछ।
अब यो जुन यहाँले हामी कहाँ भएका सार्वजनिक खुल्ला ठाउँहरू जुन विपदको बेलामा प्रयोग गर्न सकिन्छ भनेर जानकारी गराउनु भयो नि, केही ठाउँहरूको बारेमा अझ बढी जान्न मन छ, किनभने भन्दाखेरि विपत्तिको बेलामा हामी नजिक कुन ठाउँमा हामी जान सक्ने रहेछौं त त्यसबारेमा हामीले जानकारी पाउन सक्यौँ भने त हाम्रो लागि नै राम्रो हुन्छ। तर हामी अहिले एकदमै छोटो एउटा विश्रामतर्फ जाँदैछौँ साङ्गेज्यू, त्यसपछि फेरि यहाँसँगको कुराकानीलाई निरन्तरता दिन्छौं।
भूकम्प जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ। भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्।
नयाँ घर बनाउँदा भूकम्पे सुरक्षा उपायहरू अपनाउने, पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने,
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
साधन ज्ञानसित र भवन संहिताको अधिकतम प्रयोग गरौं।
सार्वजनिक हितका लागि यूएस एडको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान।
लुकी लुकी किन बाटौ लभी केटीहरु बाटो किन भयो लुकी 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 सधै लुकी सधै
कहिले समझेछु लुकी लुकी केटीहरुको क्रिम लगाए खुले रह्यो फेयर एन्ड ह्यान्डसमको साथ
इमामी फेयर एन्ड ह्यान्डसममा छ अमेरिकन नमुना पेप्टाइड जो कुनै साधारण केटाहरुको फेयरनेस क्रिम भन्दा छ धेरै असरदार थियो साथ
मुखे रहे खुले रहे इमामी फेयर एन्ड ह्यान्डसम संसारको नम्बर वन फेयरनेस क्रिम केटाहरुको लागि अब लभ्ने होइन बन्नुहोस् हरेक दिन फेयर एन्ड ह्यान्डसम
शहर के गांव जो सुके हो जहां रहो सबै को बोली अटने ठाउ रेडियो सागर माता एफएम एक्से दुई थोप्लो चार मेगाहर्ज
नेपाली रेडियो नेपाली आवाज
बहु प्रकृति मलाई बाँच्न देव बहु प्रकृति मलाई हाँस्न देव बहु प्रकृति मलाई बाँच्न देव बहु प्रकृति मलाई हाँस्न देव बहु प्रकृति मलाई बाँच्न देव बहु प्रकृति मलाई हाँस्न देव बहु प्रकृति मलाई बाँच्न
सारो समूहको यो प्रस्तुतिसँगै हामी फेरि फर्केका छौं कार्यक्रम खुल्ला मंचमा र खुल्ला मंचमा अहिले हामी वरपरका सार्वजनिक खुल्ला स्थानहरूको बारेमा कुराकानी गरिरहेका छौं तर अरू दिनको भन्दा आजको बहस कसरी फरक छ त भन्दाखेरि आज हामी विपत्तिको बेलामा यी खाली स्थानहरूलाई कसरी प्रयोग गर्न सक्छौं त भन्ने बारेमा कुराकानी गरिरहेका छौं
कुराकानीका लागि हामीसँग हुनुहुन्छ भूकम्प प्रविधि राष्ट्रिय समाजका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्य भक्त साङ्गाछे कार्यक्रममा यहाँलाई फेरि पनि स्वागत गर्छौं हामीले हजुर अघि यहाँले कुरा गर्दै हुनुहुन्थ्यो जुन यो भूकम्प प्रविधि राष्ट्रिय समाजले काठमाडौँ महानगरपालिकामा गरेको अध्ययनमा कहाँ कहाँ खुल्ला ठाउँहरू थिए छन् भन्ने कुराहरू र हामीले कुरा गरेका थियौँ जस्तो त्यहाँ विपत्ति आइपर्दाखेरि यहाँले कुरा गर्नुभयो नि चर्च मन्दिरहरूको कुरा हस्पिटलहरूमा छन् खुल्ला ठाउँहरू तर तिनीहरूलाई चर्चलाई मन्दिरलाई अस्पतालहरूलाई यस्तो बेलामा चाहिँ यी ठाउँहरू प्रयोग गर्न सकिन्छ यहाँ यस्तो हुन सक्छ भन्ने खालको जानकारी चाहिँ छ कि छैन हुनुपर्छ कि पर्दैन
हामीले सर्वे गर्दाखेरि उहाँलाई सोधेको थियौँ जम्मै चर्चहरू भयो स्कूलहरू भयो कलेजहरू भयो जम्मैलाई सोधेको थियौँ हस्पिटललाई इमर्जेन्सीको बेलामा यो युज गर्न सकिन्छ कि भनेर सोद्धाखेरि उहाँले हामीलाई नो अब्जेक्सन भनेको छ
यो सबै त हो तर साङ्गाछेजी मलाई अलिकति मनमनमा हाँस उठिरहेको छ यसो अहिले हामी
यति अहिले भनेको आधारमा त पुगेन अब सरकारले अथवा नगरपालिकाले यो सबैसँग झन् एउटा चाहिँ छलफल गरेर एउटा चाहिँ एग्रिमेन्टै बनाइराख्नु उपयुक्त हुन्छ पछि गएर कम्प्लिकेसन नहोस् अहिले हुन्छ भन्ने मान्छे पछि गएर नहोला अर्को मान्छेले हुँदैन भन्देला होइन त्यसो भएको हुनाले जति पनि अहिले हामीले चाहिँ सर्वे गर्दाखेरि यो सबैसँग सोधेका थियौँ कि त्यो सरकारी जग्गाहरू पनि अहिले समुदायले प्रयोग गरिरहेको होलान् तिनीहरूसँग सोद्धाखेरि पनि इमर्जेन्सी बेलामा यसलाई युज गर्दाखेरि हामीले यसलाई पूरा सहयोग गर्छौँ यो युज गर्नु पाउनुपर्छ युज गर्नुपर्छ भनेर सबैले दिएको छ हामीलाई
आधिकारिक रूपमा नभए पनि यो मौखिक रूपमा
गर्दाखेरि हाम्रो सर्वे रिपोर्टमा उहाँहरूसँग टिपेर ल्याएको छौँ र सम्बन्धित मान्छे त्यहाँ को मान्छेसँग सम्पर्क राख्ने त्यो पनि हामीले ल्याएको छौँ
अझै मैले यो हाँसो उठेको कुरा भनिरहेको थिएँ यहाँले यो जुन वीर हस्पिटल अब अस्पतालको कुरा गर्दा वीर अस्पताल भयो अनि यो पाटन अनि पछि यो जुन हाम्रो यो महाराजगंजको शिक्षण अस्पताल होइन यस्ता केही अस्पतालहरू त यसो हेर्दाखेरि हो ल यहाँनिरको प्राङ्गणमा हामी जान सक्छौँ जस्तो लाग्छ तर त्योभन्दा बाहेकका अरू धेरै निजी अस्पतालहरू होइन शिक्षण संस्थाहरू यसो यो के अरे अस्पतालहरू हेर्दाखेरि त्यो नै संरचनाहरू भत्केर पो लाग्ला कि जस्तो छ नि त फेरि
यहाँ देखिएको त्यसरी दुईटा अस्पतालहरू मात्र युज गर्न सकिन्छ हामी कहाँले धेरै अस्पताल छन् होइन काठमाडौँको दुईटा अस्पतालमा मात्र त्यस्तो खुल्ला क्षेत्र प्रयोग गर्न सकिने ठाउँ छ यो लिस्ट हेर्नुपर्छ हामीसँग लिस्टमा चाहिँ छ यो है
त्यो दुईटा अस्पताल चाहिँ भूकम्पीय सुरक्षाको हिसाबले बनाइएको छ
त्यो बिल्डिङ पनि सुरक्षित छ जस्तो देखिन्छ अब त्यो है अनि अर्को त्यहाँको खुल्ला क्षेत्रहरू प्रयोग गर्न सकिने देखिन्छ
यसरी हेर्दाखेरि त भर्खर विद्यालयको कुरा भयो है विद्यालयपछि फेरि स्कूलहरू पनि अघि यहाँले कुरा गर्नुभएको थियो स्कूल अगाडिका खुल्ला ठाउँहरू
चौधवटा स्कूलहरूमा छ त्यस्तो
तर स्कूलहरू त आफै कस्तो डरलाग्दो अवस्थामा देख्छौ नि हामी मान्छे बस्ने घरमा स्कूल देख्छौ नि त
अब त्यस्तो स्कूलहरूमा यस्तो खुल्ला ठाउँ छैन अब यो अलिकति ठुल्ठुलो स्कूलहरू जसले चाहिँ घर पनि अहिले सुरक्षित बनाएका छन् भनौँ लिटल एन्जल जस्तो स्कूलहरू होला अथवा आदर्श विद्या मन्दिर जस्तो स्कूल होला त्यस्तै ठुल्ठुलो स्कूलहरू जुन चाहिँ प्राइभेट स्कूलले व्यक्तिको घरमा चाहिँ बहाल लिएर बनाएको स्कूलहरू होइन यो ठुल्ठुलो इस्टाब्लिस स्कूलहरू पहिलेदेखि भएकाहरू र अलिकति जग्गा जमिन पनि ठुलो लिएर बसेकाहरू त्यस्तो स्कूल जम्मा 14 छन् हाम्रो
काठमाडौँ उपत्यका
अब हाम्रो उपत्यकाभित्र त करिब करिब 1000 स्कुल भन्दा 1200 चान्सुन स्कुल छ होइन तर यहाँ अहिले हामीले चाहिँ सर्वे गरेको जम्मा 4 स्कूलमा मात्र त्यस्तो जग्गाहरू जुन इमर्जेन्सीको बेलामा युज गर्न सक्ने अवस्थामा छन्।
यहाँले जुन भन्नुभएको थियो यो भूकम्प जाँदा यस्तै विपत्तिको बेलामा प्रयोग गर्न सक्ने काठमाडौँ महानगरपालिकामा यो जुन पत्ता लगाएको छ यो 83 ठाउँ भनेर
यो 83 ठाउँ चाहिँ नेपाल सरकारले इमर्जेन्सीको बेलामा क्याम्पको लागि प्रयोग गर्ने भनेर आइडेन्टिफाई गरेको हो। ठुल्ठुलो क्षेत्रफल भएको ठुल्ठुलो एरिया हो, उपत्यकाभित्रको जम्मा 83 साइट
यो काठमाडौँ उपत्यकामा पर्यो, यो
उपत्यकामा पर्यो। यो नेपाल सरकारले इमर्जेन्सी यसै चाहिँ विपदको बेलामा क्याम्पहरू खडा गर्नलाई भनेर इभ्याकुएसन साइटको रूपमा आइडेन्टिफाई गरेका कुरा हो। अब त्यसलाई गृह मन्त्रालय राजपत्रमा प्रकाशित गरेर चाहिँ त्यो खुला क्षेत्रमै राख्ने इमर्जेन्सीको बारेमा युज गर्ने भनेर सर्वसाधारणको जानकारीलाई राजपत्रमा प्रकाशित गर्ने प्रक्रियामा छ भन्थ्यो, प्रकाशित भइसकेका छैन।
भनेपछि नेपाल सरकारले यी यी जुन पत्ता लगाएका ठाउँहरू छन् 83 यो कहाँ कहाँ छ कसरी जस्तो गोकर्ण ती ठाउँहरूलाई पनि गनेर ठुल्ठुलो ठाउँ भन्नु पनि हाले यहाँहरूलाई त्यो भन्न सकिन्छ अहिले
केही ठाउँहरू यो त चाहिँ त्रिभुवन युनिभर्सिटीको जग्गाहरू होइन त्यसपछि टिचिङ हस्पिटलको केही जग्गाहरू छन् त्यसपछि तपाईँको यो मैले यो निर्वाचन आयोग अगाडिकै जग्गा भयो अनि त्यसपछि तपाईँको यो तुनखेल नै भयो प्रकृति मण्डप भयो होइन त्यस्तै गोकर्णको गल्फ कोर्स भयो पशुपतिको गल्फ कोर्स भयो अनि यस्तै अब यसको लिस्ट मसँग अहिले तपाईँको मलाई कण्ठ छैन लिस्ट हेर्नुपर्छ तर चाहिँ नि म्यापहरू पनि भनिसकेका छ कुन कुन ठाउँहरू पनि लिस्ट भनिसकेका छ। अब यसको डिटेलमा रेकर्ड हामीले लिन सक्ने एउटा चाहिँ युएनको आइओएम भन्ने संस्थाले गरेको छ अरू गृह मन्त्रालयमा पनि छ यो हाम्रो शहरी विकास र भवन निर्माण विभागमा पनि उपलब्ध हुनुपर्छ उहाँहरूसँग पनि यो जानकारी गरेको स्थानीय विकास मन्त्रालयमा पनि यो छ यी रेकर्डहरू।
अब जम्मा जम्मी यहाँले हाम्रो उपत्यकामा 887 यस्ता ठाउँहरू छन् भनेर यहाँले भन्नुभयो होइन अनि हामीले रोपनीको हिसाबमा कुरा गर्दाखेरि पनि प्रयोग गर्न मिल्ने भनेर 18,000 सान्सुन रहेको छ
19,000 रोपनी जति छ
झन्डै झन्डै 19,000 रोपनी जति यो जग्गा छ यो हाम्रो लागि हाम्रो यो जनसंख्याको लागि पुग संख्या हो कि होइन त
अब 19,000 रोपनी अहिले इन्डियाको इन्डियाले एउटा स्ट्यान्डर्ड तोकेको छ सहरहरूमा करिब करिब 6 स्क्वायर मिटर जति चाहिँ प्रति व्यक्ति चाहिँ ओपन स्पेस हुनुपर्छ भनेको छ 6,000 6 स्क्वायर मिटर
एक
व्यक्तिको लागि प्रति व्यक्ति 6 स्क्वायर मिटरको हिसाबले चाहिन्छ 6 स्क्वायर भने 60 स्क्वायर फिट जति भयो है अब 6 स्क्वायर मिटरको हिसाबले त्यो गर्दाखेरि हामीलाई अब उपत्यकामा 25 लाख मान्छे छन् यो चाहिँ सेन्ससले दिएको आँकडा त्यो बाहिरबाट फ्लोटिङ पपुलेसन बाहेक यहाँ बसोबास गरिरहेका बासिन्दाहरू मात्र 25 लाख मान्छेको हिसाब गर्ने भए पनि 25 लाख इन्टु 6 गर्दाखेरि तपाईँको 3 लाख स्क्वायर मिटर आउँछ 3 लाख स्क्वायर मिटर भनेको करिब करिब तपाईँको एकैछिन है म एक्ज्याक्टली 3 लाख स्क्वायर मिटर जति हामीलाई चाहिन्छ
अब यो स्क्वायर मिटरलाई रोपनीमा लाने गाह्रो
भयो 500 गुनेपछि त्यो आउँछ
हजुर भनेको अपुगै हो त
हजुर 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 3 लाखलाई 500 गयो भने तपाईँको चाहिँ आउँछ यो 12,000 रोपनी जति हुन्छ 12,000 पनि भएन 60,000 रोपनी जति हुन्छ
यो अहिले हामीसँग भएको झन् 19,000 हामीलाई चाहेको 60,000
हजुर हजुर
यो त कति तालमेल त कहाँनिर मिल्दै मिल्दैन यो त एकदमै कम रहेछ नि त हामीसँग
कम छ कम छ 60,000 भएन 60,000 भएन अलिकति तपाईँको हामीलाई 25 लाख मान्छेलाई 6 स्क्वायर मिटरको हिसाबले जग्गा दिन सक्यो भने 25 × 6 150,000 15 लाख स्क्वायर मिटर रहेछ 15 लाख स्क्वायर मिटरलाई 500 गर्दाखेरि 3,000 रोपनी चाहिने रहेछ 3,000 चाहिनेमा 19,000 रोपनी छ
1,000
रोपनी चाहिँ पुग्दैन अझ
धेरै
6 स्क्वायर मिटर गर्यो भने है
अब यो हिसाबको बिचमा नै हामी अझै अल्मलियम अब पुग संख्या हो कि अपुग संख्या
यो अपुग हो नि त ओपन स्पेस जति बढी भयो राम्रो है तर त्यही इन्डिया इन्डियन स्ट्यान्डर्डले के पनि भनेको छ भने यो कम्तीमा पनि 3.6 पनि भनेको छ अलिकति चाहिँ कम साह्रै नै कम भएको ठाउँमा मिनिमम 3.6 भनेको छ.
हजुर
3.6 को हिसाबले करिब करिब पुग्न पुग्न हुन्छ.
हजुर जस्तो यहाँले भन्नुभयो नि यो जुन खुला ठाउँहरू चाहिँ धेरै भएको राम्रो, यो विपत्तिको बेलामा मात्रै होइन अरू बेला पनि वातावरण प्रदूषणको हिसाब
जति खुला ठाउँ भयो त्यति सहर स्वस्थ त्यति सफा त्यति त्यहाँको माइक्रो क्लाइमेट पनि राम्रो हुन्छ. अहिले त जुन क्लाइमेट चेन्जको कारणले सहरमा जो चाहिँ तपाईँको हिट चाहिँ आइल्यान्डहरू डेभलप हुन्छ नि जति चाहिँ हरियो हरियाली क्षेत्र खुला क्षेत्र भयो त्यति हट यो आइल्यान्ड बन्ने कामहरू घट्छ.
हजुर यहाँसँग कुराकानी गर्दा गर्दै हामीले भनेका थियौँ यो कार्यक्रममा हामीले तपाईँहरू सहभागीहरूसँग पनि कुराकानी गर्छौं, यहाँसँग जिज्ञासा राख्नुहोला. सायद हाम्रो टेलिफोन सम्पर्कमा कोही शुभेच्छुक हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हजुर नमस्कार.
हजुर नमस्कार, नेपालबाट कृष्ण बच्चन हो.
हजुर यहाँको जिज्ञासा.
हजुर पाउनालाई नमस्कार. अनि यो काठमाडौँ मान्छे भर्खर भएको भन्दै जाने अनि यो सम्हाल्नै नसकिँदो रहेपछि अनि कहाँनिर मर्छ भनेर गन्ती गर्ने कि अलिकति मान्छेहरू घटाउने. अनि मच्छरको कुरा अहिले सूचना प्रविधिको यो जमानामा वेबसाइटमा राखेर त्यो गुगल अर्थले हरेक अब हिँड्ने बेला मोबाइल आम म कहाँ छु भनेर कुन ठाउँमा जाने भनेर हेर्ने बेलामा त्यो त तुरुन्तै फलाना वेबसाइटमा छ भनेर भनिदिनु भए अझै राम्रो हुने थियो भनेर मैले यही दुईवटा कुरामा उहाँलाई दिन
सकेँ. तपाईँले त्यो वेबसाइट युएनडिपीको आइओएम मा गएर त्यहाँ हेर्नुभयो भने इमर्जेन्सी सेल्टर साइट भनेपछि तपाईँले त्यो म्याप पनि देख्नुहुन्छ.
हजुर
हजुर
सायद उहाँले अब हेर्नुहुन्छ इमर्जेन्सी सेल्टर साइट.
हजुर सेल्टर इभ्याकुएसन साइट भनेर म्यापै तयार गरेको छ.
सेल्टर
इभ्याकुएसन साइट भनेर तयार गरेको नक्सा छ त्यो युएनडिपीको आइओएम मा जानुभयो भने त्यहाँबाट तपाईँको सेल्टर इभ्याकुएसन साइट भनेर तपाईँले हेर्नुभयो भने तपाईँले वेबसाइटबाट यो नक्सा हेर्न सक्नुहुन्छ कहाँ कहाँ छ भन्ने कुराहरू.
ए यो आफ्नो वरिपरि कुन आफ्नो आफूलाई कुन ठाउँ पाएको पर्छ भनेर चाहिँ यहाँले यो दिनुभएको साइटमा हेर्न सक्छौँ हामी
सकिन्छ. यसमा 83 चाहिँ जुन साइटहरू छ त्यो साइटहरूको नक्सामा देखेको छ. अब त्यहाँ वर्णन गरेका छैनन् कुन कुन ठाउँ भनेर होइन, तर यो नक्साले चाहिँ त्यहाँ मोटामोटी रूपमा कुन ठाउँमा छ भन्ने कुरा देखिन सकिन्छ. अब यसको लिस्ट चाहियो भने लिस्ट चाहिँ अब मलाई लाग्छ उनीहरूको त्यो रिपोर्टमा यो कुन कुन ठाउँ भने पनि छ.
हजुर यहाँले कुरा गर्दै हुनुहुन्थ्यो यो कुन कुन कस्ता किसिमका खाली खुला ठाउँहरू हुन्छन् भनेर दुई तीन किसिमका उदाहरणहरू दिनुभएको थियो यहाँले.
हजुर
खुला स्थानहरूको.
हजुर
जस्तो लिभिङ स्पेस भनेर वर्किङ स्पेस
तिनवटा ठाउँ. यो त चाहिँ हामी जेनरली आफू बस्ने घर भयो त्यो लिभिङ स्पेस भन्छ होइन, त्यसपछि तपाईँ काम गर्ने ठाउँ वर्किङ स्पेस भयो, अनि थर्ड स्पेस भन्छ यो खुला क्षेत्रहरू जहाँ तपाईँ पब्लिकली गएर चिनेको अथवा नचिनेको मान्छेहरूसँग आफूलाई लागेको कुरा सेयर गर्ने है अथवा चिनेको मान्छेहरूसँग आफ्नो कुराहरू राख्ने उनीहरूको कुरा सेयर गर्ने यो आफ्नो सोसियल इन्टरेक्सन हुने ठाउँहरू हुन् कि अथवा पोलिटिकल चाहिँ इन्फर्मेसनहरू सेयर गर्ने ठाउँ सोसियल एक्टिभिटिजहरू त्यो कन्डक्ट गर्ने ठाउँ कल्चरल इभेन्ट्सहरू कन्डक्ट गर्ने ठाउँहरू हुन्छन् यो जेनरल. अरू टाइममा इमर्जेन्सीको बेलामा अब हामीलाई इमर्जेन्सीमा जे जस्तो आवश्यकता छ सेल्टर क्याम्प बनाउने हो कि अथवा चाहिँ हस्पिटल बनाउने हो कि अथवा सामानको डिपोजिटरी बनाउने हो कि यो चाहिँ सेल्टरलाई चाहिने सामानहरू यो चाहिँ विस्थापित व्यक्तिहरूलाई दिनुपर्ने खाद्य सामग्रीहरूको स्टोरेज गोदामहरू पनि चाहियो नि त्यस्तो बनाउने हो कि आवश्यकता अनुसार जेमा पनि प्रयोग गर्न सकिन्छ. तर सबभन्दा पहिलो चाहिँ जिम्मा चाहिँ घरबार बिर भएकाहरूलाई सेल्टरमा राख्नुपर्ने आवश्यकता हुन आउँछ.
साँगेज्यू हामीले यो तपाईँबाट जुन जानकारी पाइरहेका छौँ यसले हामीलाई अझ बढी यो जुन विपत्तिको बेलामा कसरी आफूलाई सुरक्षित बनाउन सकिन्छ वा जाने कहाँ हो त भन्ने बारेमा जानकारी गराइरहनु भएको छ यहाँले. यसबारेमा हामी थप कुराकानी फेरि गर्छौँ. अहिलेलाई एउटा छोटो होइन कि छोटो विश्रामको पालो भएको छ. हामी फेरि यहाँसँगको कुराकानीलाई निरन्तरता दिन्छौं.
भूकम्प जहिले पनि जान सक्छ त्यसैले हामी सधैँ सचेत रहनुपर्छ. भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्.
नयाँ घर बनाउँदा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने,
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
साधन ज्ञानशील र भवन संहिताको अधिकतम प्रयोग गरौं,
सार्वजनिक हितका लागि यूएस एडको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान।
वातावरण पत्रकारिताका 25 वर्ष
नेपाल वातावरण पत्रकार समूह आफ्नो रजत जयन्तीको अवसरमा तपाईँको माया र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ।
बदलिँदो परिस्थितिमा जिम्मेवार पत्रकारिताका माध्यमबाट दिगोपनका लागि तपाईँका कुरा उठाउन हामी प्रतिबद्ध छौं।
नेपाल वातावरण पत्रकार समूह दिगोपनका लागि पत्रकारिता।
बस बस दन्ते किरा त जेलबाट भागेछ नि।
भेरी ब्याड। अब यति ठुलो शहरमा कहाँ खोज्ने त्यसलाई?
चिन्ता नट बस, हामी कुना कुना गएर खोज्छौ नि त्यसलाई।
सिल्ली बोय, त्यो काम त तिम्रो होइन, कोलगेटको पो हो त।
कोलगेटको क्याल्सियम र मिनरल्स फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा।
बस बस दन्ते किरा त समातियो नि।
भेरी गुड,
कोलगेट दाँतको किराबाट सुरक्षा कुना कुनासम्म।
रेडियो सागर माथा एफएम 102.4 मेगाहर्ज
नेपाली रेडियो नेपाली आवाज।
समूहको प्रस्तुतिमा रहेको यो गीत सँगै हामी फेरि फर्केका छौं कार्यक्रम खुल्ला मंचमा अनि आज हामी खुल्ला मंचमा खुल्ला स्थानहरूबारेको बहस गरिरहेका छौं किनभने आज मंगलबार हो र आजको कार्यक्रममा हामीले हामी वरपरका खुल्ला स्थानहरूको बहसको कुरा गर्दाखेरि पनि पहिलेभन्दा अलिक फरक कुरा गरिरहेका छौं। योभन्दा अगाडि हामीले अहिलेसम्ममा खुल्ला स्थानहरूको महत्वको कुरा गर्दाखेरि सांस्कृतिक महत्व अनि यसै गरेर धार्मिक महत्व अनि यसै गरेर वातावरणीय महत्वलाई जोड़िरहेका थियौं। आज हामी यो विपदको बेलामा प्रयोग गर्न सकिने रहेछ भन्ने हिसाबमा पनि यो कुराकानीलाई अगाडि बढ़ाउँदैछौ र यो कुराकानीमा आज हामीलाई साथ दिइरहनु भएको छ भूकम्प प्रविधि राष्ट्र समाज एमसेटका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त सांगाथे। सांगाथेजी हाम्रो टेलिफोन सम्पर्कमा अझै पनि हुनुहुन्छ। यसै बीचमा तपाईंलाई पनि हामी अनुरोध गर्छौ, तपाईँ पनि उहाँसँग कुनै कुरा जान्न मनमा लिएर बसिरहनु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर 5528091 र 5542245। अब हामी सांगाथेजीसँगको कुराकानीलाई अगाडि बढ़ाउँछौ। यहाँलाई फेरि एकपटक स्वागत गर्छौ। नमस्कार।
हेलो,
भित्रमा हामी थोरै समय छुट्यौं त्यही भएर फेरि स्वागत गर्यौं।
हेलो,
यहाँले हामीलाई सुनिरहनु भएको छैन र?
हेलो, अहिले मानव म एकैछिन सँगै छ माथि
उहाँसँगको कुराकानीको प्रयास हामी फेरि गरिरहेका छौं। यो कुराकानीमा हामीलाई तपाईँले पनि साथ दिन सक्नुहुन्छ किनभने भन्दाखेरि यो विपदको बेलामा यदि कहीँ हामी जानु पर्यो भने जाँदाखेरि कहाँ जाने यसको जानकारी हामीले राख्न सकेको खण्डमा हामी आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित स्थलमा पुर्याउन सक्छौ। अनि यस्तो कुराकानीमा अहिलेसम्म हामीले पाएको जानकारी अनुसार तपाईँको वरपर यदि ठूला ठूला भवनहरू सरकारी भवनहरू छन् ती सरकारी भवनहरूमा यदि हामीले त हेर्ने हो भने प्राय ठाउँहरूमा प्राय यस्ता भवन अगाडि यो ठूला ठूला कम्पाउण्डहरू हुन्छन्। ती कम्पाउण्डहरूको पनि प्रयोग गर्न सकिने रहेछ। विद्यालय अनि पछि विश्वविद्यालयको कुरा आयो अनि कलेजहरू अस्पताल यी ठाउँहरूको पनि कुरा त आयो। तर कुन ठाउँ यो विपदको बेलामा जान मिल्ने खालको छन् जोखिमयुक्त छैनन् भन्ने बारेमा हामीले जानकारी पाइरहेका छौं। सूर्यभक्त संघर्षज्यू फेरि हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ। यहाँलाई फेरि एकपटक स्वागत गरौं। हामीले यो अहिले तपाईँबाट जानकारी पायौं कि यो विपदको बेलामा खुल्ला स्थानहरूको प्रयोग हुन सक्ने रहेछ। योभन्दा अगाडि हामी सांस्कृतिक धार्मिक महत्वको कुरा गर्थ्यौं होइन? अनि यस्तो बेलामा नि यो विपदको बेलामा प्रयोग हुने खुल्ला स्थानका केही होला नि त्यो मापदण्ड वा त्यसमा के हुनुपर्ने भन्ने खालको आवश्यकता त्यस्तो पनि हुन्छ होला नि?
अब अवश्य पनि अब त्यहाँ तिन चार कुराले हेर्नुपर्छ। विपदको बेलामा चाहिँ क्याम्पहरू बनाउँदाखेरि एक त त्यहाँ खाने पानीको व्यवस्था छ कि छैन, एक त तपाईँले भर्खर भने जस्तै त्यो ठाउँ चाहिँ पहिरो जाने ठाउँ अथवा भूस्खलन हुने ठाउँ अथवा चाहिँ त्यहाँ तपाईँको जमिन भाँचिने ठाउँ छ भने त्यो त हुनै भएन। त्यस्तो ठाउँ छ भने
दोस्रो कुरा त्यहाँ खाने पानी अथवा अनि बाटोको नजिक छ, बाटोबाट जोडेको छ कि छैन, त्यहाँ बिजुली नजिकैबाट ल्याउन सकिन्छ कि सकिँदैन, त्यहाँ जेनेरेटरको व्यवस्था छ कि छैन, अथवा हस्पिटल स्कुलहरू त्यहाँबाट कति टाढा छन्, यी कुराहरू त मिनिमम कुराहरू त हरेक ओपन स्पेसको त्यहाँ नै हामी अध्ययन गर्छौँ गर्दाखेरि ती व्यवस्था भएको हुनुपर्छ।
त्यसो भए अघि यहाँले जुन ठाउँहरूको बारेमा हामीलाई जानकारी गराउनु भयो नि, काठमाडौँ उपत्यकामा छन् 887 स्थानहरू भनेर, ती स्थानहरू यी पूर्वाधारित छन् कि छैनन् त?
त्यो हामीले यहाँ चाहिँ हाम्रो अध्ययनमा त के देखाएको छ भने कुनमा कति बाटो जोडेको छ, कति बाटो जोडेको छैन, बाटो जोड्न कति बाटो बनाउनु पर्छ, यसो इन्फर्मेसन हालेको छौँ। अनि खानेपानीको व्यवस्था छ छैन, बिजुलीको लाइन त्यहाँ नजिक छ कि छैन, छ भने कति टाढा छ, अस्पताल कति टाढा छ, यो कुरा सबै हामीले राखेका छौँ। अनि त्यसको आधारमा अब पछि चाहिँ हामीले अस्पतालहरू धेरै टाढा छ भने त्यहाँ नै ट्रिटमेन्ट गर्ने नजिक बनाउनु पर्ने हुन्छ कि, यी सबै कुरा पछिको प्लानिङको लागि चाहिने इन्फर्मेसन हामीले अहिले राखेका छौँ के।
ए भनेपछि यो खाली स्थानहरू
हजुर त्यहाँ बस्ती बसा अब त्यहाँ यो घरबार बिर मेकाहरूको लागि त्यहाँ बास बसाउँदाखेरि चाहिने पूर्वाधारहरू कहाँबाट नजिकैबाट ल्याउन सकिन्छ र अथवा छन् त्यही नै छ अथवा ल्याउनलाई के गर्नुपर्छ भन्ने कुराहरूको जाने इन्फर्मेसन हामीले अहिले अध्ययन गर्दाखेरि त्यो निकालेका छौँ।
अब त्यसो भए अहिले जुन यहाँले ठाउँहरूको बारेमा जानकारी गराउनु भयो, त्यही ठाउँहरूमा यी सबै कुराहरू पानी बिजुली यी सबै कुराहरू ल्याउन पनि सकिन्छ आपतकालीन?
हजुर हजुर ल्याउन सकिन्छ, कहीँ डिप बोरिङ छ, कहीँ डिप बोरिङ छैन, कहीँ जाने नजिकमा पनेरो छ होइन, अथवा त्यहाँबाट ल्याउन सकिन्छ, यी कुराहरूको इन्फर्मेसन यहाँ छ। अब कहीँमा चाहिँ छैन, पानी छैन त्यहाँ होइन, कहाँबाट ल्याउन सकिन्छ त्यो इन्फर्मेसन पनि हामीले अध्ययन गरेका छौँ, कति टाढाबाट पानी ल्याउनु पर्छ,
ल्याउन सकिन्छ रहेछ भनेर त थाहा पायौँ, अब ल्याउने कसले हो भनेर थाहा पायौँ
भने त्यस बेला जब त्यो चाहिँ इमर्जेन्सीको लागि त्यो प्लानिङ हुन्छ होइन, त्यस बेला चाहिँ अब पाइपबाट ल्याउने हो कि अथवा त्यहीँ इनार खन्ने हो कि त्यहीँ डिप बोरिङ गर्ने हो कि त्यसै बेला त्यो विचार गरिन्छ।
त्यसो भए त स्थानीयवासीहरूलाई तालिमको पो आवश्यकता रहेछ त है?
त्यो त अवश्य पनि, यो त यो जति पनि यो ठाउँ पहिचान भएका छन् त्यो त्यस वरिपरिका बासिन्दा नै सबभन्दा पहिले विस्थापित भएका छन् भने उनीहरूलाई राख्ने ठाउँ हो, त्यसकारण त्यसको संरक्षण र त्यसको लागि चाहिने व्यवस्थाको लागि त्यहाँको वरिपरिका मान्छेहरूलाई समुदायलाई चाहिने हामीले ट्रेनिङ दिएर जानकारी गराएर यसो यसो गर्ने सबै इन्फर्मेसन उहाँहरूलाई दिइराख्यो भने पछि हामीलाई यो व्यवस्थापन गर्न सजिलो हुन्छ। इमर्जेन्सीको बेलामा विस्थापितहरूलाई परिवारहरूलाई त्यहाँ सुरक्षित राख्न चाहिने पूर्वाधार व्यवस्था गर्न सजिलो हुन्छ।
हजुर यहाँले जसरी नक्साङ्कन गर्नुभयो नि यो खुला ठाउँहरूको,
हजुर
जुन नक्साङ्कन गर्नुभयो नि खुला ठाउँहरूको विपदको बेलामा प्रयोग गर्ने, त्यो गर्दाखेरि त्यहाँको जस्तो अस्पताल होस्, विद्यालय होस्, कलेजहरू होस्, त्यहाँको व्यवस्थापनसँग सल्लाह त भयो होला हजुर, अनि ती कलेजहरू ती जो छन् नि नजिक ती समुदायलाई उहाँहरूले यो बेलामा हामीले यो ठाउँ प्रयोग गर्न सक्छौ भनेर अघि तालिमको कुरा गरियो, त्यो तालिमको कुराहरू अथवा त्यहाँ स्थानीय बासिन्दाहरू सचेत बनाउने कुराहरू चाहिँ तिनै जो कलेज अस्पतालको व्यवस्थापन यिनीहरूले गर्न सक्छन् कि सक्दैनन्?
अब उनीहरूको आफ्नो प्राथमिकता पढाउने हुन्छन्, त्यस कारण उनीहरूको विपद व्यवस्थापनमा ट्रेनिङ गर्ने कुराहरू छ नि, अब उहाँहरूको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैनन्, अब यसमा त मलाई लाग्छ नगरपालिका वडा कार्यालय र अथवा चाहिँ सरकारी निकायहरूको सहयोगबाट नै उहाँलाई पनि अभिप्रेत गराएर गरायो भने सबभन्दा राम्रो हो, नभए वडाले अथवा गाविसले नगरपालिकाले नै गर्नुपर्ने हो।
भनेपछि यो नक्साङ्कन हुँदा नगरपालिकाहरूलाई सहभागी गराइएन, एनसेटले गरेको हो
यो, हामीले चाहिँ गऱ्यौँ होइन, अब एनसेटलाई हामी चाहिँ नगरपालिकालाई यो इन्फर्मेसन हामी उहाँले मागेको बखतमा उपलब्ध गराइदिन्छौँ।
यो तालिमको कुरा आयो नि होइन,
तालिमको लागि चाहिँ त अब हामीले पनि दिन सक्छौँ, हामीसँग त तालिम दिनलाई त रिसोर्सेस चाहियो नि अलिकति भए पनि, त्यो रिसोर्सेसको कहीँबाट व्यवस्था हुन्छ र हामीलाई रिक्वेस्ट गर्छ भने हामी त्यो गर्न सक्छौँ।
यहाँहरू यो तालिमका लागि अरूहरूसँग सहकार्य गर्न सक्नुहुन्छ?
सकिन्छ सकिन्छ अवश्य पनि,
अथवा त्यहीँको समुदायलाई चाहिँ उसलाई यो विषयमा जानकारी राख्न मन लाग्यो, चासो राख्न मन लाग्यो र त्यहाँको समुदायले सहयोगका लागि यस्तो खालको तालिम अथवा अभिमुखीकरण चाहियो भनेर आयो भने पनि यहाँहरूले दिन
सक्नुहुन्छ।
यहाँले अघि एकचोटि यो भारतमा भएको नेसनल बिल्डिङ कोडको बारेमा जानकारी गराउनु भएको थियो हामीलाई, हामी कहाँ यो छैन
हामीलाई बिल्डिङ कोडमा चाहिँ त्यति डिटेलमा छैनन्,
उमेर कहाँ भएको यो बिल्डिङ कोड र हामी कहाँको बिल्डिङ कोडमा के फरक छ?
धेरै फरक छ
कुन अर्थमा?
धेरै फरक छ, उहाँहरू धेरै डिटेलमा गएको छ है। अब उदाहरणको लागि त उदाहरणको लागि हाम्रो हाई राइज बिल्डिङहरू बनाउँदाखेरि
हाई राइज बिल्डिङ मतलब
अग्लो भवनहरू बनाउँदा अहिले ठुल्ठुलो अपार्टमेन्टहरू बनिरहेको छ नि, अब हाम्रो चाहिँ दायाँ बायाँ पछाडि 4 मिटर छोडेर पुग्छ। अब इन्डियाको बिल्डिङ कोडले के भन्छ भने जति अग्लो हुँदै गयो त्यति बढी छोड्दै जानुपर्छ। 50 मिटरभन्दा अग्लो घर बनाउनेले 18 मिटर छोड्नुपर्छ दायाँ बायाँ छेउमा अगाडि। अब हाम्रो चाहिँ 4 मिटर 4.5 मिटर छोडेर पुग्छ, अगाडि चाहिँ 8 मिटर छोडेर पुग्छ। एउटा उदाहरणको लागि मैले दिएको, त्यस्तै अरू धेरै कुराहरूमा अब इन्डियाको धेरै विकसित भइसकेको छ। अब हाम्रो चाहिँ विस्तारै आइरहेछ, हाम्रो पनि क्रमशः हामीले चाहिँ इन्क्रिमेन्टल मेथडबाट हाम्रो पनि बिल्डिङ कोडहरूलाई, हाम्रो बिल्डिङ कोड अलिक फ्रेगमेन्टेड छ, बिल्डिङ बाइलज बिल्डिङ कोड अलग अलग भन्छ।
फ्रेगमेन्टेडको मतलब?
फ्रेगमेन्टेडको भने अब हाइराइज बिल्डिङको बाइलजै छैन हाम्रो। अहिले हाम्रो जति पनि बाइलज छ बिल्डिङ कोड छ, पाँच तलासम्मको बिल्डिङको छ, त्योभन्दा अग्लो बिल्डिङकोलाई हाम्रो बिल्डिङ बाइलज छैन, बिल्डिङ कोड पनि लागू भएको छैन। तर हामी कहाँ अग्लो अग्लो घर बनाउन दिइरहेको छौँ हामीले इन्डियन कोडलाई फलो गरेर।
त्यो मात्र होइन, अनुमति 2-3 तलाको लियो भने 5-6 तलाको घर पनि भन्छ यहाँ त।
त्यो चाहिँ त इलिगल कन्स्ट्रक्सन गर्ने भयो, किनभने हाम्रो इन्फोर्समेन्टको चाहिँ नक्सा मात्रै पासमा हामी दिन्छौँ, ध्यान दिन्छौँ, त्यो बनाउनेमा त्यो बिल्डिङ कोड अनुसार बनाएको छ चाहिँ त्यसमा अनुगमन गर्ने हाम्रो त्यो नै छैन।
यसरी हेर्दाखेरि हामी कहाँ भएका जग्गाहरूको प्रयोग र दुरुपयोग दुवै भइरहेका छन् है त?
त्यसै भन्नु पर्यो।
दुरुपयोग भन्दा के कुरा हामी जोड्न सक्छौँ यहाँ?
दुरुपयोग भन्दा आफ्नो घर बनाउनकै भवन संहिता अनुसार जति पास भएको छ त्यति मात्र बनाउँथ्यो भने बढी नबनाउने र भवन संहिता अनुसार नै निर्माण गर्यो भने आफ्नै भवन आफ्नै लागि सेफ हुन्छ।
यो त भवनको लागि भयो, हामी
ठुला स्थानहरूको अब तपाईँले देखिरहनु भएको छ, चाहिँ कहीँ हामी फोहोर मैला थुपार्छौँ, कहीँ ठुला स्थानमा चाहिँ निर्माण सामग्री थुपारिराखेका छौँ, कहीँ अहिले चाहिँ तपाईँको अहिले बाटो भट्काउँदाखेरि निस्केको फोहोर छुपारिराखेका छौँ यता तपाईँको नक्सालमा नारायण सौरमा, त्यस्तै हामी त्यस्तै किसिमले विभिन्न किसिमले हामीले चाहिँ दुरुपयोग गरिरहेका छौँ। व्यक्ति विशेषले अतिक्रमण गरेको पनि हामी पाउँछौँ।
भनेपछि यस्तो खालको काम नगर्न अथवा यी खुला ठाउँहरू जहाँ छन् तिनको संरक्षण गर्ने खालको हामी कहाँ त्यस्तो कानुनहरू त होला नि?
कानुनले धेरै कानुन छ नि, धेरै कानुनले जाने भएको हुनाले एभ्री बडी रेस्पोन्सिबिलिटी नो बडी रेस्पोन्सिबल भयो क्या। यहाँ डेडिकेटेड एउटा अफिस छैन जसले यो खुला क्षेत्रको रेकर्ड मेन्टेन गर्छ र अब यो चाहिँ काम सिडिओले गर्ने अधिकार छ। सिडिओको काम कटेभित्र चाहिँ सिडिओको कार्यालयको जिल्ला प्रशासन ऐन अन्तर्गत सरकारी सार्वजनिक जग्गाको रेकर्ड मेन्टेन गर्ने त्यसको संरक्षण गर्ने सिडिओ भयो। सिडिओको मेन काम नै शान्ति सुरक्षा हो, उहाँलाई यो काम दिएर होइन डेडिकेटेड पढेन यो चाहिँ अधिकार दिनुभन्दा पनि यो त डेडिकेटेड कार्यालय अथवा डेडिकेटेड अफिस चाहियो नगरपालिका वा अथवा वडामा जसले आफ्नो क्षेत्रभित्रको चाहिँ सार्वजनिक जग्गाको रेकर्ड मेन्टेन गर्ने, फिल्ड भेरिफिकेसन गर्ने, के प्रयोग भइरहेछ र कसरी प्रयोग गर्न सकिन्छ, कसरी समुदायलाई यसलाई चाहिँ संलग्न गराउने, त्यसको संरक्षण र सदुपयोग अथवा विकासमा भन्ने कुराहरूको गर्ने निकाय नै छैन क्या। हाम्रो डेडिकेटेड अफिस डेडिकेटेड चाहिँ कर्मचारी भएको त्यो छैन। अब जिम्मेवारी नगरपालिकाले पनि दिएछ, वडालाई पनि दिएछ, गाविसलाई पनि जीविसलाई पनि दिएछ, उता सरकारी निकायहरू मालपोटले पनि उसको कर्तव्य हुनुहुन्छ।
हजुर, एकीकृत ठाउँमा भएन, एकै ठाउँमा होइन?
हजुर हजुर,
यो यहाँले धेरै कानुन छन् भन्नुभयो नि, के कानुन अन्तर्गत कुन कुन निकायको कानुन अन्तर्गत यो खुला ठाउँहरू कानुनले खुला ठाउँहरूलाई सम्बोधन गरेको छ?
तपाईँको यो स्थानीय स्वायत्त शासन ऐन एलएसडी एक्ट, स्थानीय स्वायत्त ऐन भन्छ नगरपालिकाको लागि जुन बनेको एक्ट छ होइन, जीविसको लागि पनि एलएसडी एक्ट छ, गाविसको लागि पनि छ, लोकल सेल्फ गभर्नेन्स एक्ट भने होइन स्थानीय स्वायत्त ऐन, त्यो
स्थानीय स्वायत्त शासन ऐन 2055
त्यो ऐनले स्थानीय निकायलाई पूरा अधिकार दिएको छ आफ्नो क्षेत्रभित्रको सार्वजनिक जग्गाको संरक्षण सदुपयोग र त्यो गर्ने सम्बोधन गर्ने है। त्यस्तै चाहिँ तपाईँको अब मठ मन्दिर क्षेत्रहरूको चाहिँ यो पुरातत्व विभागलाई दिएको छ एन्सियन्ट मोन्युमेन्ट एक्ट अन्तर्गत है। त्यस्तै चाहिँ गुठी संस्थान एक्ट चाहिँ गुठीको जग्गाहरूको संरक्षण गर्ने गुठीलाई अधिकार छ। यस्तै चाहिँ तपाईँको जाने नगर विकास समिति गठन भएको ठाउँमा नगर विकास समितिलाई पनि अधिकार छ। अहिले काठमाडौँ उपत्यका हो, काठमाडौँ विकास प्राधिकरणलाई यो अधिकार छ। है त्यस्तै चाहिँ तपाईँको सिडिओलाई अधिकार छ। यो सिडिओले त उसको मेन जबमै पर्छ, एउटा चाहिँ मेन जब त हो उहाँको शान्ति सुरक्षा र विकासमा सहयोग पुर्याउने हो। तर उहाँले चाहिँ सार्वजनिक जग्गाको रेकर्ड सिडिओ कार्यालय हुनै पर्ने व्यवस्था छ र त्यसको संरक्षण कसैले इन्क्रोचमेन्ट गर्ने इन्क्रोचमेन्ट गरेको कुरा हटाउने जिम्मेवारी पनि जिल्ला प्रशासन कार्यालयलाई जिल्ला सिडिओलाई अधिकार दिएको छ। यसरी धेरै ऐनहरू अन्तर्गत विभिन्न निकायलाई चाहिँ अधिकार प्राप्त छ। तर चाहिँ एउटा कुनै यस्तो निकाय छैन जसले यो सार्वजनिक जग्गाको रेकर्ड मेन्टेन गर्छ, फिल्डमा भेरिफाई गर्छ, त्यसमा कसरी प्रयोग भइरहेछ, भोलि कसरी प्रयोग गर्न सकिन्छ र यसको संरक्षणमा समुदायको रोल के हुने, समुदायले कसरी इन्भल्भ गराएर यसको सदुपयोग अझ हाल अहिलेलाई पनि सदुपयोग गर्ने पछि पनि सदुपयोग गर्ने व्यवस्था गर्न सकिन्छ, दुरुपयोग हुन र इन्क्रोचमेन्ट हुनबाट बचाउन समुदायलाई नै इन्भल्भ गराउनुपर्छ, न कि नगरपालिका अथवा ओडाले ओडाले पनि सम्बन्धित समुदाय जहाँ त्यो खुला क्षेत्र छ त्यसको वरिपरि बसिरहेको समुदायलाई नै सुसज्जित सुरक्षित उहाँलाई समाचार यो चाहिँ इन्फर्मेसन पुरा जानकारी दिएर त्यसको संरक्षण गर्ने जिम्मेवारी र संरक्षण गर्नलाई चाहिने उहाँलाई सहयोग दियो भने मेरो विचारमा बढी हामी सार्वजनिक जग्गाहरू सुरक्षित राख्न सक्छौँ होला।
यहाँले भन्नुभयो नि जस्तो कानून ऐन कानूनहरू लगभग 12 छन् जसले यो सार्वजनिक खुला ठाउँहरूको बारेमा सम्बोधन गरेको छ। जस्तो ती 12 कानूनमा जस्तो यहाँले जुन संघ संस्थाहरू सरकारी निकायहरू भन्दा पुरातत्व विभाग छ, गुठी छ, नगरपालिकाहरू, स्थानीय स्वायत्त शासन ऐनले नगरपालिकालाई छोयो, अनि त्यो सबैले त्यो एउटै ठाउँको जुन सार्वजनिक ठाउँहरूलाई सम्बोधन गर्ने बेलामा समन्वय कतिको आवश्यक देख्नुहुन्छ यहाँले यी संस्थाहरू यी निकायहरू बीचको?
अब यो सार्वजनिक जग्गाको संरक्षण गर्ने भनेको राम्रो काम हो, सबैको लागि गर्ने हो, जसले गरे पनि यसमा चाहिँ सहयोग हुनुपर्ने हो। सम यहाँ त्यो कसैले गर्न खोजे मेरो विचारमा अहिलेसम्म 12 हालेको छैन संरक्षण गर्ने काममा। व्यक्ति विशेषलाई गर्यो भने त त्यो चाहिँ हुँदैन, तर समुदायको हितको लागि सार्वजनिक हितको लागि जसकै निकाले गरे पनि हुन्छ, समुदाय समन्वय खोजिरहनु पर्ने आवश्यक छैन।
तर अग्रसरता पनि त देखाइएको छ,
अग्रसरता चाहिँ चाहिन्छ बरु, अग्रसरता यहाँ गर्ने कोही पनि भएन कि
त्यही भएर अलमल भयो।
त्यही सबैको रेस्पोन्सिभ नो बडी रेस्पोन्सिभ भएको हुनाले नि मैले भने नि एभ्री बडी रेस्पोन्सिभ नो बडी रेस्पोन्सिभ भयो यहाँ।
हामीले
डेडिकेटेड अफिसको रेस्पोन्सिभ हुनु पर्यो कि बरु उसैलाई सबैले सहयोग गर्ने।
हजुर, यही हामीले यही कार्यक्रममा केही समय अगाडि कुराकानी गर्दा पनि जस्तो टुनी खेलको कुराकानी गर्दाखेरि त्यो को अन्तर्गत त्यो टुनी खेलको संरक्षण भइरहेछ, त्यहाँ केही काम पर्यो भने कसले गर्छ भन्ने निकाय नै पाएका थिएनौ, त्यो पनि यसकै शिकार हुनुपर्छ।
हजुर हजुर, यस्तै शिकार हो, त्यहाँ आर्मीले पनि हेरिरहेछ, नगरपालिकाले पनि हेरिरहेछ, अब त्यहाँ गर्नुपर्ने बेलामा कोही पनि अगाडि सर्दैन, खर्च गर्नु पर्यो अथवा सुधार गर्नु पर्यो सफा गर्नु पर्यो भने
भनेपछि अबको हाम्रो यो जुन तालिम सचेतनाहरूका कार्यक्रमहरू सँगसँगै यो सार्वजनिक खुला ठाउँहरूको संरक्षणमा एउटा एकीकृत केही त्यस्तो निकाय खोज्ने बेला पो भएछ है?
हजुर हजुर, अब नगरपालिकाले भनौँ न यो त सबभन्दा सजिलो छ नि, नगरपालिकाले नगरपालिका क्षेत्रको गयो जम्मै रिपोर्ट चाहियो, त्यो उसले फिल्ड भेरिफाई गरेर त्यसको नाप जाँच जगी सम्पूर्ण राख्नु पर्यो, त्यसको लागि त युनिट नै खडा गर्नु पर्यो त्यहाँ सार्वजनिक जग्गाको संरक्षण र त्यसको विकास गर्ने, त्यहाँ अब सार्वजनिक पार्क विकास गर्ने भने जस्तै सार्वजनिक जग्गा त्यसैभित्र राखे पनि हुन्छ, तर त्यहाँ केही मान्छेहरू चाहियो जसले जाने जग्गाको रेकर्ड राख्छ, फिल्डमा भेरिफाई गर्छ, समुदायसँग मिलेर त्यसलाई सदुपयोग कसरी गर्ने, अहिलेको अवस्थामा कसरी गर्ने, इमर्जेन्सीको बेलामा कसरी गर्ने भने योजना बनाएर समुदायलाई सुसज्जित गराएर जाने अगाडि गयो र त्यहाँ जाने विकास सुधारका कामको लागि वार्षिक केही बजेट राखेर समुदायसँग मिलेर त्यसलाई सुधार गर्ने प्रोटेक्सन गर्ने काम गर्यो भने बढी से बढी सार्वजनिक जग्गाहरूको इन्क्रोचमेन्टबाट बस्ने त्यसलाई एब्युजबाट बस्ने काम हुन्छ।
भनेपछि यो सबैभन्दा बढी अलिकति उत्तरदायी लिनुपर्ने जिम्मेवारी लिनुपर्ने चाहिँ नगरपालिका, स्थानीय शासन ऐन स्वायत्त शासन ऐनले बढी सम्बोधन गरेको
जिम्मेवारी नै तोकिदिएछ काम कतिले अधिकारभित्र तोकिदिया छ।
हजुर, भनेपछि यहाँको कुरा अनुसार नगरपालिकाले एउटा यस्तो छुट्टै इकाई खोल्नु पर्यो, त्यसले चाहिँ यी कुना ठाउँहरूको बारेमा मात्रै उसले खोजी गर्छ, अभिलेखीकरण गर्छ र संरक्षणका लागि पहल गर्छ।
हजुर, अब त्यसलाई चाहिँ डिजास्टर म्यानेजमेन्ट युनिटभित्र राखे पनि हुन्छ, पार्क विकास युनिटभित्र राखे पनि हुन्छ, तर यो सार्वजनिक जग्गाको संरक्षण रेखदेख इत्यादि हेर्नलाई डेडिकेटेड म्यान पावर चाहियो केही एक दुईजना।
हजुर,
धेरै अलिकति बजेट चाहियो, फिल्ड भेरिफिकेसन चाहियो, नाप जाँच चाहियो, त्यसको संरक्षणको जिम्मेलाई के गर्नुपर्छ भन्ने कुरा उसले योजना बनाएर त्यसको लागि बजेट बनाएर समुदायसँग मिलेर योजना बनाएर त्यो संरक्षणको जिम्मा योजनाहरू बनाएर त्यसको लागू गर्दै जानु पर्यो।
जस्तो यो जुन बाह्रवटा निकायले सम्बोधन गरेको कुराहरू हामीले गरिरहेको छौँ नि,
अरू नगरपालिकाले गर्नुपर्ने गर्नुपर्ने भनेर छ, तर काम कटेर अधिकार समेत तोकेको छैन, यो स्थानीय स्वायत्त एनजीओ हो।
हजुर, उनीहरूसँग पनि समन्वयको जरुरी त होला नि, जस्तो गुठी अन्तर्गतको जग्गाहरू
गर्यो सबभन्दा राम्रो, नगरे पनि कसै उनीहरूले रोक्ने आउने छैन, किनभने उनीहरूको जग्गा संरक्षण गर्ने हो, गुठीको जग्गा संरक्षण गर्ने हो, सरकारी जग्गा संरक्षण गुठीको जग्गा संरक्षण गर्नेमा नगरपालिकाले गर्दाखेरि कसैले अब्जेक्सन होला जस्तो लाग्दैन, तैपनि उहाँहरूलाई जानकारी गराएर उहाँहरूसँग सम्बन्ध लिएर गर्यो भने त सबभन्दा राम्रो कुरा भइहाल्यो नि त्यो त।
हजुर, त्यसो भने अब यो जुन यी कुराहरू देखिए नि अहिले संरक्षणको लागि को निकाय बढी जिम्मेवार, सरकारको पनि कुन चाहिँ निकाय बढी जिम्मेवार भन्ने कुरामा नगरपालिकाको कुरा आयो, र अब यसलाई घचघच्याउन त पक्कै पनि नागरिक समाज संचार माध्यम यसकै जरुरी त हो,
नागरिक समाज संचार माध्यम नेपाल सरकार पनि घचघचाउनु पर्यो, नेपाल सरकारले पनि जिम्मेवारी दिएपछि पुग्यो होइन, जिम्मेवारीसँगै रिसोर्सेस पनि दिनु पर्यो नगरपालिकालाई, ल तिमीले यो यसो गर, तिमीलाई बजेट चाहिन्छ भने बजेटले यसको लागि यति लियो भनेर,
तर नेपाल सरकारलाई थाहै नभएको त होइन होला यो संरक्षण गर्नुपर्छ भन्ने कुरा
थाहा छैन, तर अब नेपाल सरकारले पनि नगरपालिका जिम्मा दिएपछि अनुगमन पनि गर्नु पर्यो, नगरपालिकाले गरेको छ छैन भनेर हेर्नु पनि पर्यो।
अब यो कुरा हेर्दाखेरि यहाँसँगको कुराकानीका क्रममा जुन नेपाल सरकारलाई थाहा छ तर गम्भीरता भने देखिएन है, संवेदनशीलता छैन,
अब गम्भीरता त हामी अल्टिमेटली हामी हामीलाई नै चाहिने हो, जनताले पनि अलिकति त्यो गर्नु पर्यो, सार्वजनिक जग्गा भनेको त सरकारको भन्दा पनि हामी सबैको हो नि, सरकार भने नै हामी सबैको हो नि, जनतालाई नै चाहिने हो, अहिले पनि अहिले हामीलाई नै चाहिने हो, पछि पनि हामीलाई नै चाहिने हो, भनेपछि हामीले अलिकति चासो राख्नु पर्यो, व्यक्ति विषयले अतिक्रमण गर्यो भने तत्कालै रोक्नु पर्यो, तत्कालै रोक्नलाई चाहिँ नगरपालिका सरकारी निकायलाई सहयोग गर्नु पर्यो, र त्यसको सदुपयोग गर्नलाई सबै मिलेर अगाडि बढ्नलाई नगरपालिकासँग हातेमालो गर्नु पर्यो।
यो अहिलेसम्म हामीले गरेको चाहिँ अलि ठूलो स्तरको कुरा भयो होइन, सानो स्तरको कुरा गर्दाखेरि पनि जस्तै अब भूकम्प बारेमा अहिले त बच्चाहरूलाई शुद्ध जानकारी दिनुपर्छ दैवी प्रकोपका बारेमा भनेर तपाईँहरू पनि लाग्नु भएको छ होइन, यस्तो बेलामा स्कूलहरूसँग होइन जुन अहिले हामीले देख्छौँ सानो सानो स्कूलहरू, ती स्कूलहरूसँग पनि यसबारेमा सहकार्य आवश्यक छैन त एमसेटकै तर्फबाट
पनि? अवश्य छ, हामीले स्कूल सेफ्टी कार्यक्रम छुट्टै स्कूल सेफ्टी कार्यक्रम गरिरहेका छौँ, एक त हामी स्कूल बिल्डिङहरू भूकम्प प्रतिरोधी छ कि
छैन, बढी भूकम्पमा के यो भवनहरूमा केन्द्रित हुनु
होइन, भवन मात्र होइन हामी पुरा प्याकेजमा केन्द्रित छौँ, यता भूकम्प भवनमा केन्द्रित छौँ बच्चाहरू पढ्ने ठाउँ, त्यसपछि बच्चाहरूलाई भूकम्प सम्बन्धी ओरिएन्टेसन दिन्छौँ, टिचरहरूलाई ओरिएन्टेसन दिन्छौँ, जहाँ स्कूल रहेछ त्यो स्कूलको वरिपरिको समुदायलाई दिन्छौँ, अनि भूकम्प आएको बेलामा यो डिजास्टर यो रिस्क घटाउनेलाई योजना बनाइदिन्छौँ, अनि त्यो योजनाको ड्रिल गर्छौँ, भूकम्प आएको बेला के गर्ने कसो गर्ने भूकम्पपछि के गर्ने भन्ने कुरा त्यो ड्रिलहरू योजना बनाएर हामी ड्रिलहरू गराउँछौँ। अब स्कूलहरू धेरै छन्, हाम्रो यो हाम्रो संस्था सानो छ र हाम्रो रिसोर्सेस आफ्नो रिसोर्सेस भने केही छैन, हामीले पनि रिसोर्सेस जुटाएर गर्ने हो, जति हामीले सकेको छ हाम्रो संस्थाले भए जति हामी स्कुल सेफ्टी कार्यक्रम अन्तर्गत तपाईँले भनेको यता समुदाय यता चाहिँ भवनहरूलाई सुरक्षित बनाउने, दोस्रो समुदायलाई त्यहाँ स्कुलमा भएका समुदायमा मेनली विद्यार्थीहरू टिचरहरू अभिभावकहरूलाई हामी
यो स्थानहरूको जुन महत्वको कुरा छ नि त, जुन हामीले योभन्दा अगाडि चर्चा गरेका पनि थिएनौँ होइन, यो स्कूल अगाडिको यो शैक्षिक संस्थानहरू अगाडिको खुल्ला स्थानको प्रयोगको बारेमा त हामीले अहिलेसम्म न तपाईँहरूले कुराकानी गर्नुभएको रहेछ होइन र न हामीले
हामीले हामीसँग पहिले कहाँ छ के छ यस्तो इमर्जेन्सीमा चाहिन्छ भनेर नै हामीले यो सर्वे गराएको हो। अब यो त हाम्रो लागि मात्र होइन कि नेपाल सरकारलाई पनि काम लाग्छ नगरपालिकालाई पनि काम लाग्छ, यो हामीले सर्वे गरेर राखेको डाटा हामीलाई मात्र राख्नलाई त बनाएको होइन, अवश्य पनि होइन, जुनसुकै निकायले पनि यसलाई सुरक्षित गर्ने यसलाई चाहिँ संरक्षण गर्ने यसमा योजना बनाएर चाहिँ समुदायलाई चाहिँ जानकारी गराइराख्ने र त्यो योजना पछि आपद विपदमा यसरी प्रयोग गर्ने भन्ने कुरा इन्फर्मेसन दिने कुरा त हामीले सब हाम्रो क्षमताले भ्याएछ हामी पनि गर्दै जान्छौँ त्यसै प्रयोजनको लागि सर्वे गरेको हो र गभर्मेन्टलाई नगरपालिकालाई पनि घचघचाउँछौँ हेर यतिका यसलाई संरक्षण गरौँ जति हाम्रो जाने पहिले इन्क्रोच भएर हराइसकेका छन् त्यसलाई छोडौँ अहिले भएको त पहिले बताउँ इन्क्रोच भएको अथवा त्यो पनि पछि निकाल्नै पर्छ त्यो अध्ययन गरेर तर अहिले जुन चाहिने एभाइलेबल छ जुन चाहिँ आइडेन्टिफाई भएको छ त्यसलाई चाहिँ संरक्षण गरौँ नगरपालिका वडाले समुदायले समुदायसँग मिलेर सम्बन्धित निकायसँग मिलेर यसलाई संरक्षण गर्ने यसलाई सदुपयोग गर्ने अहिले पनि सदुपयोग गरौँ पछि पनि सदुपयोग गरौँ र यसलाई इन्क्रोचमेन्टबाट यसलाई प्रोटेक्सन गरौँ र यसको दुरुपयोगबाट प्रोटेक्सन गरौँ यसको अधिकतम उपयोग हुने युजमा परिणत गरौँ भन्ने लागेका छौँ हामी
यहाँले भनिहाल्नुभयो सानो संस्था होइन अब धेरै यहाँले स्कूलहरूमा पनि त्यस्तो खालको अभिमुखीकरणहरू तालिमहरू सचेतना कार्यक्रमहरू गरिरहनु भएको छ तर यो सबै कुरा त यहाँले भन्नुभयो नि यो हामी सानो संस्था यो नागरिक समाज अथवा यहाँहरू जस्तो संस्थाले हामी जस्तो संचार माध्यमहरूले त अन्तिममा गएर दायित्ववोध त सरकारलाई नै गराउने हो नि संवेदनशीलताका बारेमा
यही स्कूल सेफ्टी कार्यक्रम जुन इनिसिएटिभ गरे हो भूकम्प परिरहेको छ अहिले चाहिँ शिक्षा मन्त्रालयले हामीले कन्भिन्स गराइसकेका छौँ अब शिक्षा मन्त्रालयको आफ्नो प्रोग्रामभित्र पहि आइसक्यो स्कुल सेफ्टी कार्यक्रम हामीले जुन पहिले गरेका थियौँ हामीले सरकारलाई घोषणा सरकारले नै यसलाई आफ्नो कार्यक्रममा ल्याइसक्यो यसमा डोनर कन्ट्रिज पनि आइसक्यो एडिबीले यसलाई सहयोग गर्दैछ शिक्षा मन्त्रालयलाई शिक्षा विभागलाई शिक्षा विभागले अब स्कुल सरकारी स्कुल बिल्डिङहरूको चाहिँ भूकम्प प्रतिरोधात्मक बनाउने त्यहाँ स्कुलका विद्यार्थी र अभिभावक र चाहिँ टिचरहरूलाई चाहिँ यो भूकम्प सम्बन्धी जन रिस्क सम्बन्धी चाहिँ जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भूकम्पको रिस्कबाट बचाउने योजनाहरू तयार गर्ने काम अब गभर्मेन्टले लिइसक्यो यस्तै हामीले भवन निर्माण भवन विभागले चाहिँ अहिले हाम्रो शहरी विकास भवन निर्माण विभागले बिल्डिङ कोड इम्प्लिमेन्टेसन गर्नलाई उसले तालिम दिइरहेछ इन्जिनियरहरूलाई मेसनहरूलाई हामीले मात्रै होइन अब सरकारी निकायले पनि गरिरहेछ
हजुर यो त अब जस्तो भूकम्प आउँछ
अब यो काम चाहिँ जुन हिसाबको आवश्यकता छ त्यो कामको भल्युम सानो छ यसलाई बढाउनु पर्छ के धेरै ठुलो काम गर्नुपर्ने छ हामीलाई काम धेरै छ गर्ने अहिले भइरहेको काम अलि थोरै सानो मात्रामा भइरहेछ
हजुर यो भवन निर्माणको कुरा भवन संहिताको कुरा सँगसँगै त्यतिखेरको लागि जुन विपदको बेलामा हामी गएर बस्ने ठाउँको जुन हामीले कुरा गर्यौं सार्वजनिक खुला ठाउँहरू चाहिँ महत्व केमा छ त भन्दा सबैभन्दा बढी अघि पछि त होला सांस्कृतिक धार्मिक त्यसको महत्व छुट्टै होला तर सबैभन्दा ठूलो महत्व विपदको बेलामा कहाँ गएर बस्ने भन्दाखेरि अब यो सँगसँगै तपाईँहरूले पनि कार्यक्रम लाँदा पनि एकीकृत रूपमा लानुपर्ने हो कि यी ठाउँहरूको महत्व यो पनि हो हामीले यसको पनि संरक्षण गर्नुपर्छ भनेर
अवश्य पनि हामीले अहिले यो जुन सर्वेबाट जति पनि इन्फर्मेसन आएको छ यो इन्फर्मेसन यो चाहिँ नगरपालिकाहरूलाई उपलब्ध गराइदिने हाम्रो मुख्य काम हो पहिले नगरपालिकाहरूलाई आफ्नो यो समुदायलाई चाहिँ कन्फिडेन्समा ल्याएर यसको हालमा पनि यसलाई राम्रोसँग सदुपयोग गर्ने इमर्जेन्सीको बेलामा पनि कसरी सदुपयोग गर्न सक्ने भन्ने योजना बनाएर समुदायलाई जानकारी गराइराख्ने समुदायलाई तयारी अवस्थामा राख्ने तर भूकम्प त अथवा यो इमर्जेन्सी त तपाईँको लामो समयको अन्तरालमा आउँछ जुनसुकै बखरमा पनि आउन सक्छ तर दिनका दिन पनि त्यही सार्वजनिक जग्गाको संरक्षण हुनु पर्यो उपयोग हुनु पर्यो नि त्यस कारण दिनका दिन सदुपयोग उपयोग गर्नलाई पनि समुदायलाई नै अभिप्रेरित समुदायलाई नै संलग्न गराउँदाखेरि यसको संरक्षण पनि हुने किनभने पहिलो प्राइम युजर त त्यही समुदाय हो नि जहाँ खुला क्षेत्र बसेको छ त्यसको वरिपरि बस्ने बस्तीले नै पहिलो उपयोग गर्ने हुनाले उहाँहरूलाई नै अहिलेको अवस्थामा पनि प्रयोग गर्न दुरुपयोग नगर्न र आपविपदको बेलामा पनि सदुपयोग गर्ने योजना तर्जुमा गरेर उहाँहरूलाई जानकारी गराएर तयारी अवस्थामा राख्नु हाम्रो कर्तव्य हुन आउँछ
हजुर जस्तो यहाँहरूले अब अन्तिम त अन्तिमतिर आइपुगेका छौँ हामी कार्यक्रमको यहाँहरू यहाँलाई जिज्ञासा एउटा अन्तिममा के भने जस्तो एउटा सरकारले पनि नक्साङ्कन गरेको छ सार्वजनिक खुला ठाउँको जुन 82-83 छ र यहाँहरूले गर्नुभएको छ त्यो नक्साङ्कन यो तपाईँहरूले गरेको नक्साङ्कन चाहिँ नगरपालिकाले अहिलेसम्म मागेको अथवा त्यस्तो भयो भने हामी दिन्छौँ भनेर भन्नुभयो नि त्यस्तो खालको कुनै पनि माग हामीलाई पनि चाहिन्छ यो दिनुहोस् भन्ने भएको छैन अथवा नगरपालिकाले आफै गरेर राखेको छ र त्यस्तो आवश्यकता महसुस नगरेको हुन सक्छ के हुन सक्छ यो
काठमाडौँ महानगरपालिकाको आफ्नो योजना बनाउँदैछ उहाँहरूले अहिले त्यो डाटा मकान हामी कहाँबाट चाहियो भनेर उसले चिठी लेखेर पठाइरहेको छु भनेर मलाई खबर गरे उनीहरूलाई आवश्यक भयो तिन चार दिनको उहाँहरूले फोन गर्नुभएको मैले लिन पठाइदिनुहोस् चिठी दिएर भनेको छ उहाँहरू लिन आउँदै हुनुहुन्छ हजुर
हजुर धेरै धन्यवाद यहाँलाई हाम्रो कार्यक्रममा टेलिफोनमै लगभग डेढ घण्टा यहाँ बसिदिनु भयो यसको लागि धेरै धन्यवाद दिन चाहन्छु
धन्यवाद यहाँलाई पनि
हामीले कुराकानी गरेका थियौं काठमाडौँमा सार्वजनिक खुला ठाउँहरूको महत्वमा पनि विपदका बेलामा सार्वजनिक खुला ठाउँहरूको महत्व के छ भनेर यसरी कुराकानी गर्यौं आज हामीले र कुराकानीका क्रममा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय भूकम्पीय प्रविधि राष्ट्रिय समाजका वरिष्ठ प्राविधिक सल्लाहकार सूर्यभक्त साङ्गाछे र हामीले यो कार्यक्रम गरेका हौं सोशियल साइन्स बाहा इन्टरएक्टिभ म्यापिङ एण्ड आर्काइभ प्रोजेक्ट आईम्याप र फोर्ड फाउण्डेशनको सहकार्यमा यो आजको जुन सार्वजनिक खुला ठाउँहरूको बारेमा हामीले जुन बहस गर्यौं लगभग डेढ घण्टा यसको यो आजको यो सत्रलाई हामीले यहाँ टुंग्याएका छौं त्यसपछि पनि तीन बजेसम्म तपाईसँग चाहिँ हुने नै छौं विभिन्न विषयवस्तुका साथमा र तपाईले पनि हामीलाई साथ दिनुहुनेछ भन्ने हामी पूर्ण विश्वास गर्छौं